मैं हूं डॉक्टर खलील, प्राइम इंस्टीट्यूट की वीडियो सीरीज़ मुकालमा सबके साथ का मेज़बान। और हम आजकल बात कर रहे हैं निज कारी में देर क्यों हो रही है, निज कारी में ताखीर क्यों हो रही है। और हमारे साथ मेहमान हैं आज इम्तियाज़ रस्तगार। इम्तियाज़ रस्तगार इंडस्ट्रियलिस्ट हैं, बिजनेसमैन हैं, और मैं कहूँगा बल्कि बिजनेसमैन विद आइडियाज़। और ख़ुद उन्होंने एक बहुत कई दहाइयाँ उन्होंने अपने बिज़नेस को, कारोबार को इस्टेब्लिश करते गुजारी हैं। गवर्नमेंट के साथ इंटरेक्शन रहा, गवर्नमेंट के जो इदारे जैसे इंजीनियरिंग डेवलपमेंट बोर्ड है और जो रेगुलेटरी इदारे हैं और उनके साथ भी रहा है, जो स्टेट ओन्ड इंटरप्राइजेज हैं उनको भी आप देखते रहे हैं। और ख़ुद एक तरह से ये एक पैरेलल सफ़र है आपके लिए कि आपने अपना कारोबार एक तरफ इस्टेब्लिश किया और दूसरी तरफ गवर्नमेंट क्या कर रही थी वो भी आप देखते रहे और वो इंटरेक्शन भी होता रहा। आप हमें थोड़ा सा वो सफ़र के बारे में बताएं, और उस सफ़र में बल्कि दोनों चीज़ें हैं, और उसमें जो निज कारी भी जो हो रही थी, नेशनलाइजेशन हुई, फिर डी नेशनलाइजेशन शुरू हुई, फिर प्राइवेटाइजेशन शुरू हुई, डीरेगुलेशन शुरू हुई, और लिबरलाइजेशन भी होती रही लेकिन पीछे भी जाते रहे। वो जो जिसे कहते हैं ना कि एक वन स्टेप फॉरवर्ड और टू स्टेप बैकवर्ड, तो वो चीज़ें भी होती रही हैं। तो वो मुझे लगता है कि आप बहुत अच्छी उनसे वाकफियत रखते हैं, तो हमें भी उससे ज़रा आगाही दीजिए।
मेरी स्कूलिंग पाकिस्तान एयरफोर्स ने की, और अच्छी मेरी साइंस की बैकग्राउंड अच्छी थी, लेकिन मैंने मेरी एजुकेशन ग्रेजुएशन जो है वो हेले कॉलेज ऑफ कॉमर्स में हुई।
अच्छा, लाहौर से।
लाहौर से जी। और मैंने शौक़ के साथ, जो बाकी सब्जेक्ट्स उससे शौक़ के साथ, इकनॉमिक्स और डेवलपमेंट इकनॉमिक्स भी पढ़ी जस्ट आउट ऑफ इंटरेस्ट, और साथ ही अपने हॉस्टल के कमरे से एक छोटा सा बिजनेस भी स्टार्ट किया।
होटल के कमरे से,
हॉस्टल
के कमरे से
है जी। तो 3 साल का कोर्स था, लेकिन फर्स्ट ईयर के बाद, सेकंड थर्ड ईयर मैं कुछ अपना छोट पार्ट टाइम बिजनेस कर रहा था वहीं से। तो मैंने, और ये साल कौन सा था जी, 1965 और 1966।
अच्छा,
तो आप इमेजिन कर सकते हैं कि जो मेरी मुझे जो होश आई है वो यू खान वाले टाइम में आई है। और उसके बाद जब मैं बिज़नेस में आया तो कुछ अरसे के बाद फिर 1971 हो गया, जेड ए भुट्टो का पीरियड आ गया। फिर उसके बाद जितने उस टाइम से लेके अब तक जितने अप्स एंड डाउन्स हैं, उसमें मुझे एक देखने का मौका भी मिला और करने, और उसको जो इकोनॉमिक के हिसाब से जो कुछ हमारे मुल्क के साथ हो रहा था, और वो भी, और जो डेवलपमेंट के बटन्स थे जो थे और फिर गायब हो गए और फिर बन नहीं सके, वो सारे मैंने होते देखे। तो जब मैं हेली कॉलेज से निकला था तो मैंने अपनी इंटर्नशिप इंडस्ट्रियल डेवलपमेंट बैंक में की थी। सो मैंने एक बहुत बड़ा जो एलिमेंट था इन डेवलपमेंट ऑफ ए इकोनॉमी या इंडस्ट्रियलाइजेशन ऑफ एन इकोनॉमी, तो मैंने अंदर से भी देखा उसको।
अच्छा,
स्मॉल इंडस्ट्रीज कॉरपोरेशन पंजाब की, और ये, और वो पाकिस्तान का वो वाला पीरियड जब हमें टाइगर इकोनॉमी कहा जा रहा था वो भी देखा। और उसके बाद ईस्ट पाकिस्तान का जाना, जेड ए भुट्टो का आना, जेड ए भुट्टो का इंडस्ट्रीज को नेशनलाइज कर लेना, और उनमें से फिर एक नई किस्म का सिचुएशन का इवॉल्व होना, फिर उसमें से एक और का इवॉल्व होना, तो ये सारी चीज़ें जो है ना, अल्लाह ने वो मौका दिया है और ज़िंदगी भी दी कि मैंने उसको देखा भी और उसमें से कुछ नतायज भी अख़ज़ किए हैं। सबसे पहले देखने वाली बात है कि प्राइवेटाइजेशन तो एक सेकंड फेज़ है ना नेशनलाइजेशन के बाद का, जो ऐसे है कि कुछ हमने गलतियां कर ली और उनको हम ठीक करने की कोशिश कर रहे हैं
जी।
अच्छा, लेकिन इससे पहले अगर आप जेड ए भुट्टो से पहले का जो अगर टाइम देखें, उसमें एक नुमाया चीज़ जो थी ना, जो एनेबलिंग फैक्टर्स होते हैं एक इकोनॉमी को आपने किक स्टार्ट करना होता है, तो एनेबलिंग फैक्टर्स में एक बहुत बड़ा फैक्टर जो था वो पीआईडीसी थी,
पाकिस्तान
इंडस्ट्रियल डेवलपमेंट कॉरपोरेशन। तो पीआईडीसी जो थी वो हिंदुस्तान के भी चंद हिंदू महाराजा थे जिनके अंदर ये फरासत थी कि वो भी, उन्होंने पीआईडीसी वाला एक मॉडल था, जैसे महाराजा बड़ौदा का भी ये मॉडल था।
अच्छा,
कि वो अपना पैसा लगा के एक इंडस्ट्री स्टार्ट कर देते थे और फिर उसको स्टॉक एक्सचेंज पे डाल के बिजनेसमैन को कहते कि भाई इसको खरीद लो,
सही
है, ताकि उसको ये पता था कि धंधा करना बिजनेसमैन ने है, सरकारी मशीनरी ने ये काम नहीं कर सकना। तो महाराजा वो फरासत वाला बंदा था। उसके बाद
महाराजा बड़ौदा इंडिया के,
इंडिया में बड़ौदा हाँ, जिसे आज का बड़ौदा कहा जाता है। सिमिलरली जो हमारे जो पहले प्राइम मिनिस्टर आए थे वो उधर इंडिया में हैदराबाद दक्कन के प्राइम मिनिस्टर थे। ये जो फाउंडिंग फादर्स थे इन्होंने कहा कि यहाँ तो इंडस्ट्री थी नहीं, ये पाकिस्तान को जो बाकी जितनी बातें होती हैं ना पाकिस्तान के बारे में जो चीज़ प्रॉपरली एम्फेसाइज नहीं होती वो ये है कि ये जो हमारी लाइन थी जितना भी इंडिया की इंडस्ट्री थी इस लाइन के उस साइड से वेस्ट पाकिस्तान के बॉर्डर के उस साइड पे थी। इत्तेफाक से ईस्ट पाकिस्तान का भी यही हाल था,
बिल्कुल ऐसे ही है।
अच्छा तो वी वर फॉर्चुनेट कि कुछ लोग उधर के यहाँ पे हमारे पास आ गए और फिर उनके के लिए जो एनेबलिंग एनवायरनमेंट बनानी थी, PIDC वाज द फर्स्ट स्टेट ओन्ड एंटरप्राइज,
ठीक,
और वो ख़ास तौर पे इस स्पिरिट के साथ बनाया गया था कि ये लोग इंडस्ट्रीज लगाएंगे, PIDC इंडस्ट्रीज लगाएगी क्योंकि इट नीडेड बिग फाइनेंस। तो उसके बाद उस इंडस्ट्री को स्टॉक एक्सचेंज पे जाके उसको उसके शेयर बेच के मैनेजमेंट बिजनेसमैन की कर दी जाएगी एंड PIDC विल गो टू अनदर एरा। उस टाइम पे पाकिस्तान में इतनी शॉर्टेज थी कि हमारे कफन के लिए भी कपड़ा पूरा नहीं था।
अच्छा,
जो मेरे बचपन का पाकिस्तान था, आई वॉज बॉर्न बिफोर द पार्टीशन ऑफ द कंट्री, तो कफन के लिए कपड़ा पूरा नहीं था, सीमेंट नहीं था, कोयला नहीं था, हर चीज़ की शॉर्टेज थी और इंडिया वाली साइड से हमें पनिश करने के लिए ये चीज़ें उधर से रोक दी गई थी।
अच्छा,
तो कोयला हमें पोलैंड से यहाँ आता था,
पोलैंड से आया करता था
जी, आया करता था जी, है। अच्छा, तो सबसे पहली चीज़ जो PIDC ने की वो दो सीमेंट फैक्ट्री लगाई, एक झील पार्क सीमेंट फैक्ट्री,
एक वाह में एक है
और एक मेपल लीफ सीमेंट फैक्ट्री।
अच्छा
है जी। अच्छा, तो छोटी छोटी दो फैक्ट्रियाँ थी, उनको आज आप फैक्ट्री कह ही नहीं सकते। एक दालमिया की फैक्ट्री थी यहाँ डंडोथ में और एक उधर थी कराची में, दो दे वर नॉट वर्थ द नेम एक्चुअली। तो इस तरीके वो जो हैवी अमाउंट ऑफ कैपिटल चाहिए था वो PIDC ने लिया, लोन लिए करके चला गए। नेक्स्ट स्टेप ये होना था कि PIDC हैड टू पुट इट ऑन द स्टॉक एक्सचेंज, लेकिन जो सरकारी अफसर उसको चलाने के लिए आए PIDC को, उन्होंने एंजॉय करना शुरू कर दिया PIDC की जो पावर थी।
अच्छा
है, और फॉर वन रीजन अदर उन्होंने उनको स्टॉक एक्सचेंज पे नहीं लेके गए।
अच्छा, जो मतलब एक पर्पस जो थी जिस मकसद के लिए वो काम किया जा रहा था,
ठीक है ना,
ठीक।
अच्छा, उसकी जो स्पिरिट थी ना वो शुरू में ही वो, क्योंकि और थ्रू आउट इसके बाद जितनी बात चलती है उसमें सरकारी मशीनरी की जो अपनी ज़ाती रिक्वायरमेंट है, सरकारी अहलकार की वो प्रोनाउंस्ड सामने आती है, वो हुआ नहीं। मेन टाइम जैडे बोटो के मैन, उन्होंने सारी सीमेंट इंडस्ट्री, उस वक्त तक इंडस्ट्री प्राइवेट सेक्टर में और भी लग चुकी थी, तो ये हरी हतार में फैक्ट्री थी, एक डंडोत में इधर फैक्ट्री थी रीवाल सीमेंट, तो वो सारी की सारी वो फिर भुट्टो ने आके नेशनलाइज कर ली। और दैट वो फिर हम उस प्रीवियस जो थी जो सिचुएशन थी, एक नेशनलाइज थी तो फिर मास स्केल की नेशनलाइजेशन हुई, तो उसके अंदर ही फिर बीको जैसा इदारा और कोई पाइप मैनुफैक्चर, बड़ी छोटी इतनी हाई लेवल की हैवी किस्म की नेशनलाइजेशन हुई कि ऐसे लगता है कि बग़ैर किसी प्लानिंग के नेशनलाइजेशन हुई, कि कुछ चीज़ें होंगी शायद करने के लिए लेकिन हमने अपनी बहुत सी नेशनल एसेट्स जो थी ना उनको डैमेज कर दिया, ख़ास तौर पे इंजीनियरिंग इंडस्ट्री में।
अच्छा।
एक अच्छी पाइप फैक्ट्री थी हई सांस के नाम से, उसको कर दिया। बीको जो था, बीको उस वक्त चाइना को मशीन टूल्स एक्सपोर्ट कर रहा था, यूनाइटेड स्टेट्स को मशीन टूल्स एक्सपोर्ट कर रहा
था। बटाला इंजीनियरिंग,
बटाला इंजीनियरिंग, और नेट के ऊपर काफ़ी चीज़ें पड़ी हैं कि चौवन लाई हिमसेल्फ वॉज इन बीको टू बाई मशीन टूल्स। उस मशीन टूल्स के साथ उन्होंने वहाँ जाके अपना पहला मशीन टूल फैक्ट्री लगाई और उस मशीन टूल फैक्ट्री से जो मशीन बनी उसके साथ उन्होंने कुछ मशीनें गिफ्ट दी पाकिस्तान को, हैवी मैकेनिकल कॉम्प्लेक्स।
अच्छा, टेक्सला में, जो
टेक्सला में, तो ये एक्शन का ना एक जो कनेक्शन है ना, क्योंकि मैं तो मैन्युफैक्चरिंग साइड का हूँ, तो मैं मुझे वो कनेक्शन ऐसे नज़र आता है कि वो फिर हमने उनको एक सम का मशीन टूल बनाने भी सिखाए,
ठीक,
और फिर उन्होंने हमें गिफ्ट दिया और हमने अपनी जो मशीन टूल इंडस्ट्री थी वो एक सम की क्योंकि हमने वो जिस वक्त पीपल्स पार्टी गवर्नमेंट ने जब उसको जी, तो एक बड़े इनोसेंट एक कर्नल साहब थे, बहुत अच्छा आदमी था, उनको वहाँ पे एमडी लगा दिया, तो ईएमई के कर्नल को
बीको में
लेकिन बीको जो था इट वाज ए जायंट, उसके अंदर मतलब जो फैक्ट्री कोट लखपत वाली थी ना, जो कि सेकंड फैक्ट्री थी
जी।
वो तो उसके साथ तो कई मिनट तो रेलवे ट्रेन ही दौड़ती रहती थी, रेलवे अच्छा। लाइन के साथ साथ ही, तो वो इतनी बड़ी फैक्ट्री थी, तो उसमें से कहीं बाइसिकल बांध के निकल रहे हैं, कहीं टेक्सटाइल लूम बांध के निकल रही हैं, कहीं से मशीन टूल निकल रहे हैं, कहीं से छोटे इंजन निकल रहे हैं, कॉन्क्रीट मिक्सर निकल रहे हैं, देर वॉज सो मच हैपनिंग देयर एंड देर एवरी थिंग वॉज वर्किंग टू जर्मन स्टैंडर्ड्स
जी।
तो वो फिर कर्नल साहब आए, उनसे मैं नहीं हुआ, उनके बाद कोई और साहब आए, देवर ऑल के जी मैं फलाना ग्रेजुएट हूँ, लेकिन कंपनी जो थी करते करते ये हालात हुए कि डेसीमेट हो गई, पहले उसकी मशीनरी बिकी, फिर उसकी ज़मीन बिक गई, ख़त्म हो गया। सो ये दिस इज़ द सैड स्टोरी अबाउट अवर नेशनलाइजेशन। अच्छा, और ऐसे भी बाकी और भी सारे इदारे जो थे वो तबाह हुए। स्टेट सेक्टर में चीज़ें जो सामने आनी शुरू हुई, राइस मिल भी नेशनलाइज्ड, आटे की मिल भी नेशनलाइज्ड, रोटी प्लांट भी लगा दिया है जी, और एक नेफडेक के नाम से फिल्म एंड डेवलपमेंट, और उसका एक खंडर आपको यहाँ पे ब्लू एरिया में पड़ा नज़र आता है आज भी। अच्छा, और
रोटी प्लांट
और लॉट ऑफ थिंग्स जो कि एक यूफोरिया था कि हमने खुद सारा कर लेना है। अच्छा, अब सोचने वाली बात है कि ये सारी दुनिया में हो क्या रहा था। ये वो टाइम था जबकि यूरोप में भी एक नेशनलाइजेशन की लहर चल रही थी, वहाँ भी जो नए किस्म के जो इकोनॉमिस्ट थे वो कह रहे थे कि जी पब्लिक सेक्टर में चीज़ें होनी चाहिए, ये जो प्राइवेट सेक्टर है लूट के खा जाता है सारा, और दूसरी साइड से वो जो रशियन था फलसफा जो था सोवियत यूनियन वाला और सारा
सोशलिज्म की एक वेव थी,
चल रही थी वो पाकिस्तान में भी चल रही थी, और वो उस वेव के कुछ लोगों ने ये जो कुछ भी खराबी हुई उनकी वजह से भी हुई है। अच्छा, वहाँ पे आप लोगों को याद होगा कि इटली में क्या हुआ है जी, कि एक सोशलिज्म नेशनलाइजेशन की एक वेव हुई। जब यहाँ के इस्लामाबाद के इंटेलेक्चुअल्स को मैं पूछता था उस ज़माने में कि सर ये क्या हो रहा है, कहते जी कि वी आर गोइंग आफ्टर द इटालियन मॉडल। तो मैं पूछे इटालियन मॉडल क्या है, आई वाज वेरी यंग एट दैट टाइम, मैं लेट 20s में हूँगा। तो कहने लगे अब वो इटालियन मॉडल इज मिक्सड इकॉनमी।
अच्छा
है जी, तो what they landed in Pakistan was a mixed up economy. Mixed Pakistan up. Now is a mixed up economy. किसी को कुछ नहीं समझ आ रही कि होने क्या लगा है।
एक तो मखलूत है, ये मलगूबा इकॉनमी।
मलगूबा इकॉनमी
तो एक तरीके से की जाती है।
लेकिन जो हमारे इंटेलेक्चुअल्स है ना, since they did not understand the mechanics of it, वो किसी की नकल कर रहे थे, तो they landed us into a mixed up economy. इंग्लैंड का मैं आपको बताऊँ कि इंग्लैंड ने ये पब्लिक सेक्टर में इदारे बनाए, और मार्गरेट थैचर वाला जो टाइम था
जी,
जो कि मेरा भरपूर एक किस्म का ज़िंदगी का टाइम था बिज़नेस का, और मैं रेगुलरली यूरोप और ख़ास तौर पे इंग्लैंड आना जाना मेरा हो रहा होता था। तो मार्गरेट थैचर के टाइम पे हुआ कि उन्होंने देखा कि बहुत से उनके इदारे जो थे वो जिसे कहना चाहिए लंगड़ा के चल रहे थे, और
चाल खराब हुई थी,
मतलब देवर फाइनेंशियली इन बैड शेप, मैनेजमेंट वाइज देवर इन बैड शेप।
In economic terms, that means
वही जो स्टेट सेक्टर के साथ प्रॉब्लम्स आती हैं, दे वर फेसिंग दोज प्रॉब्लम्स,
इनएफिशिएंसी, ब्यूरोक्रेटिज्म,
ब्यूरोक्रेसी, हाई यूनियनिज्म। अच्छा, तो मैंने फिर ये देखा कि उन्होंने जो अपना कोयले का सेक्टर था ना, उसको कैसे ठीक किया।
अच्छा
अच्छा, तो मार्गरेट थैचर ने अमेरिका से एक बंदे को हायर किया, मिस्टर मुकुलॉच उसका नाम था।
अच्छा
अच्छा, और उसको ला के ई वॉज ए, जैसे कहते हैं इंडस्ट्री वेटरन, मच्योर एक आदमी था, सीनियर, 60
एक्सपीरियंस्ड
क्लास बंदा था, ही न्यू द सम्स एंड द रोप्स।
अच्छा,
और उसने आके जिस तरीके से यूनियंस को भी नथ डाली और कोल माइनिंग के अंदर जो टेक्नोलॉजीज नई चाहिए थी उनको भी किया, और यूनियन ने जाओ उसको ललकारा, तो उसने ही वॉज एबल टू स्टैंड अप टू देम इन ए वेरी वेरी सगेशियस वे। वो बलहदा एक हिस्ट्री है सारी, जो कि आई एम विटनेस टू दैट थ्रू द न्यूज़पेपर, फाइनेंशियल टाइम में उधर वो डेली न्यूज़
हो रही थी और आप इंटरेस्ट से उसको,
हाँ मैं इंटरेस्ट से देख रहा था। उसने उन यूनियंस की कमर तोड़ दी है जी।
अच्छा,
और ही वॉज एबल टू मॉडर्नाइज द कोल माइनिंग सेक्टर ऑफ दिस थिंग। वो कई दफ़ा जो इनकम्बेंट लोग होते हैं उनकी, क्योंकि ब्रेड एंड बटर उसके साथ लगा होता है
जी,
तो वो चीज़ों को आगे चेंज को दे आर दे डोंट वांट चेंज टू हैपन है जी। सो इम्पेडिमेंट्स होते हैं चेंज में, सो समबडी हैज टू टेक ए वेरी स्ट्रॉन्ग एक्शन टू डू दैट है जी। अच्छा, और वो कोई ट्रेड यूनियन लीडर भी नहीं करके देगा, कोई इकोनॉमिस्ट नहीं, इट नीड्स अ स्पेशल काइंड ऑफ पर्सन टू हैंडल सच ए थिंग, जिसको बहुत सी चीज़ों का पता हो है जी, और उसके पास पावर भी हो और उसके पीछे भी पावर हो।
जैसे एक प्राइवेट सेक्टर में एक बिजनेसमैन होता है, ह्यूमन भी है और उसके पास पावर भी
है,
जी।
अच्छा, यहाँ पे ये था कि मार्गरेट थैचर की अपनी पावर थी, शी वॉज स्ट्रॉन्ग देयर एंड शी हैड मोर देन टू डेकेड्स, टू टेन्योर्स, तीसरे टेन्योर में उसने रिजाइन किया था, तो कोई तकरीबन 12 साल का उसका टेन्योर है, एंड शी वॉज नोन एज एन आयरन लेडी। अच्छा, तो वो बहुत एक मार्गरेट थैचर वॉज ए वेरी बिग फैक्टर। फिर हमने ये एक अलहदा केस स्टडी थी, इसके बाद सिमिलरली ब्रिटिश पेट्रोलियम केम अप फॉर प्राइवेटाइजेशन।
अच्छा,
तो जब वो आई तो किसी ने उसके ऊपर कोई दिलचस्पी नहीं ली फ्रॉम विद इन द ब्रिटिश बिजनेस सर्कल्स। कुवैत वाले, कुवैत का एक वहाँ पे KIO के नाम से कुवैत इन्वेस्टमेंट ऑफिस है, इट्स नोन एज इन्वेस्टमेंट बट इट्स रियली अ कंपनी विच बाइज एंड सेल्स शेयर्स एंड इन्वेस्ट इन यूरोपियन बिजनेसेस।
अच्छा,
तो कुवैतियों ने 30% शेयर परचेज कर लिया
ब्रिटिश
पेट्रोलियम का। जैसे ही वो किया तो हाउस ऑफ कॉमन्स में शोर मच गया कि ये तो क्रिटिकल चीज थी, अरबों के हाथ में चलेगी, मुसलमानों के हाथ में चलेगी, ये हो गया। अच्छा, वो हो गया। तो उनके एम्बेसडर को बुलाया गया फॉरेन ऑफिस, उन्हें कहा ये आप यू प्लीज कट बैक टू 13%।
अच्छा, 35% जो खरीदे
30% से 13%
कर दें। अच्छा,
तो उनके स्टॉल इनके हाथ में था गोरों के, तो कुछ चीज ने कहा कि हमने तो ओपन मार्केट में खरीदे, क्यों भाई आर यू जो, लेकिन इवेंचुअली क्वेतीज हैड टू शिफ्ट।
अच्छा,
लेकिन दे लुक्ड आफ्टर, द ब्रिटिश लुक्ड आफ्टर देयर ओन नेशनल इंटरेस्ट, और वो उन्होंने फिर कोई भी स्ट्रॉन्ग पार्टनर नहीं आने दिया, उन्होंने ब्रिटिश पेट्रोलियम को डिसइन्वेस्ट किया, लेकिन स्ट्रेटेजिकली किया ताकि ना कंपनी उनके हाथ से ना जाए,
थोड़ा थोड़ा करके जी, इन डिफरेंट डिफरेंट हैंड्स में वो
किया, लेकिन एंड दोज हैंड्स वर टाइड टू ब्रिटेन,
ब्रिटिश पॉलिसी जो भी उन्होंने कहा कि उसके साथ।
अच्छा, ऐसे ही फिर वेस्टलैंड हेलीकॉप्टर्स, एक उनका एक फ्लैगशिप हेलीकॉप्टर मैन्युफैक्चरिंग कंपनी थी एयरोस्पेस की, और वो घाटे में जा रही थी, और उसका कोई खरीदार नहीं था, तो फिर यकदम वो बिक गई। जब बिकी तो शोर पड़ गया कि ओ हो ये तो इराकीज ले गए,
इराकीज
जी। तो एक्चुअली राग की डाउनफॉल उस दिन से स्टार्ट हुई, क्योंकि जब पता उन्होंने हिसाब लगाना देखा, चेक करना शुरू किया ना, तो बिफोर दे हैड बॉट वेस्टलैंड हेलीकॉप्टर्स, उन्होंने छोटी छोटी टेक्नोलॉजी कंपनीज उन्होंने कई और खरीदी हुई थी वहाँ पे यूके में, एंड इराक वॉज ट्राइंग टू एक्वायर टेक्नोलॉजी, मतलब जैसे हर कॉम कोशिश करती है, और उन्होंने दिस वॉज देयर रूट टू एक्वायरिंग टेक्नोलॉजी। तो आप ये इमेजिन करें कि इराकीज हैड ए स्ट्रेटेजी,
ठीक,
एंड व्हेन द ब्रिटिश लुक एट दिस उन्होंने कहा नहीं ये तो काम ख़राब हो रहा है, उन्होंने कहा नहीं इराक को तो नहीं भेज सकते, दे स्टॉप दैट प्राइवेटाइजेशन। और उसके बाद उसको गवर्नमेंट ने कुछ देर के लिए सपोर्ट किया, और इस वक्त वो जो कंपनी है वो यूरोपियंस के साथ मिलके, एक इटालियन कंपनी है ऑगस्टा, वेरी हैवी, तो नाउ दैट कंपनी ऑगस्टा वेस्टलैंड, और मरीन हेलीकॉप्टर्स में मेरा ख्याल है पाकिस्तान के पास भी कुछ हैं वो हेलीकॉप्टर।
अच्छा सर, इसमें थोड़ा सा वजाहत है कि ये जो आपने वेस्टलैंड हेलीकॉप्टर्स वाली बात की कि इराक में ख़रीदी, वो तो इन्होंने ब्रिटिश जो थे इन्होंने रोका उसे, और इसमें कंसिडरेशन उनकी क्या थी, अपना जो ब्रिटिश नेशनल इंटरेस्ट है वो कंसिडरेशन थी उनकी, या टेक्नोलॉजी रोकना था कि ये इराकीज जो हैं वो टेक्नोलॉजी ना ले जाएं, ये टेक्नोलॉजी जो आगे की टेक्नोलॉजी एडवांस टेक्नोलॉजी वो हासिल ना कर सकें, क्या कंसिडरेशन थी उनकी?
आई थिंक इट वाज बोथ।
अच्छा,
इट वाज बोथ, इसलिए कि एक तो ये था कि एक ना जिसको मैं उसको कहता हूँ गोरा क्लब, यूरोपियन जो है ना
जी,
दे थिंक हम एक क्लब हैं,
ठीक
है जी, और ये जो बाकी है ना ब्राउन कॉमन
एक यूनिटी है, यूरोपियन यूनियन भी बन
जी। अच्छा, तो एक तो ये थी कि अगर ये हमारे दरमियान में रहेगी ना तो वी कैन रिलेट टू ईच अदर, है जी।
अच्छा,
अच्छा, अगर ये किसी को बेची जाएगी तो फिर, क्योंकि इवन आर्मामेंट सेल जो है इसका एक क्लाउट होता है, इसका एक पोलिटिकल क्लाउट होता है, फॉरन रिलेशन का क्लाउट होता है, सो दैट वॉज वन कंसिडरेशन। द अदर वॉज कि वेस्टलैंड हेलीकॉप्टर्स के पास कटिंग एज की बहुत सी टेक्नोलॉजीज थी, जिनमें उस वक्त, अब तो कार्बन कॉम्पोजिट्स बहुत कॉमन चीज़ हो गई है, जिस वक्त की मैं बात कर रहा हूँ उस वक्त वेरी फ्यू कंपनीज, उसके एक वेंडर के पास कार्बन फाइबर की टेक्नोलॉजी थी, उस वेंडर को इराकीज है डॉलर डी परचेस्ड, सो इराकीज हैड टू रिटर्न दैट कंपनी एज वेल एज वेस्ट हैंड। तो इनको ताकि ये कहीं ये मुसलमानों के हाथ में ना लग जाए या उसके लग जाए, देयर वाज देयर, तो यानी कि हर कौम जो है ना वो एक अपनी एक नेशनल वो चीज़ बनाती है ऐसे ही ना।
अच्छा, एक एक इम्तियाज सर, ये मतलब कोई भी गवर्नमेंट है, फर्ज करें पाकिस्तान की गवर्नमेंट है, अमेरिकन है या ब्रिटिश है, अच्छा देखिए ना, एक तो नेचुरल है कि वो अपना नेशनल इंटरेस्ट जो है सेफ गार्ड करेंगे उसे
जी।
अच्छा, दूसरा इसको अगर मैं ऐसे समझूँ कि जैसे कोई प्राइवेट बिजनेस है, वो अगर कोई टेक्नोलॉजी डेवलप करता है वो तो प्राइवेट बिजनेस है, उसका तो मोटिव प्रॉफिट है, वो तो उस टेक्नोलॉजी को बेचेगा, कोई भी खरीद ले आके वो, चाहे उस, मतलब अगर फर्ज करें वो कंपनी ब्रिटिश है तो वहाँ ब्रिटिश मतलब बिजनेसेस खरीद लें, गवर्नमेंट खरीद ले या बाहर के गवर्नमेंट्स खरीद लें, कोई भी खरीद ले, तो ये एक प्राइवेट जो मतलब बिजनेसेस होते हैं वो तो बिल्कुल इन चीज़ों को बिल्कुल मतलब एक तरह से डिसरिगार्ड होता है ना उनका, तो उनके लिए तो मोटिव है ना, एक प्रॉफिट है कि हमें वो मिलेगा, ठीक है। अच्छा, लेकिन बाज़ अवकात गवर्नमेंट्स प्राइवेट बिजनेसेस पर भी असरअंदाज होती हैं और उन्हें वो चीज़ सेल नहीं करने देती हैं,
ऐसी
है ना, ऐसी
ये मकसद, ये एग्जैक्टली अभी सेकेंड जो बात आपने की, एग्जैक्टली जो कटिंग एज की टेक्नोलॉजीज हैं या कोई ऐसी रिसर्च है विच कैन लीड टू ए कटिंग एज प्रोडक्ट, वो फिर अमेरिकन भी सारे दे टेक केयर ऑफ इट, उसको निकलने नहीं देते और उसके ऊपर यहाँ तक कि आपके तो यहाँ पे रिसर्च पेपर वैसे ही पब्लिश कर रहे थे ना टेन्योर ट्रैक ठीक करने के लिए, लेकिन अगर वाकई उनके अंदर कोई जान हो ना तो वो दे शुड एक्चुअली गो थ्रू ए वेटिंग प्रोसेस, ताकि अगर वाकई उसमें कोई आपने कोई ऐसी टेक्नोलॉजी की है तो वो अगर इफ इट वाज ऑफ एनी नेशनल इम्पोर्टेंस तो उसको आप प्लेट पे रख के दूसरे को मत दें, क्योंकि रिसर्च भी जो है इट शुड बी एनकैश्ड इन द मार्केट बिफोर इट इज प्रिंटेड आउट।
देखिए ना, वो पेटेंट्स जो बनते हैं वो इसीलिए बनते हैं ना, इसीलिए कानून बनाया,
यही बात जी
जी।
तो बस ये जी, मतलब कि हमारे पास जो प्राइवेटाइजेशन पे मैंने देखा, क्योंकि 2004 to 2007 I was connected to the government of Pakistan engineering development board ko main head kar raha tha to usme do teen cheeze us waqt ki hai ki ek to main ye jaise PMTF hai ya HMC hai main inke boards pe tha lekin iske alawa jo thinking process tha prime minister's ki meeting aur economics ki meeting I was part of that
aur we wo bhi dekh rahe the government ki thinking kya chal rahi hai kya ho raha hai aur bahar bhi
ऐसे था कि हम लोग उस वक्त आपको पता है कि उसी पीरियड में स्टील मिल्स केम अप फॉर प्राइवेटाइजेशन सेल है जी और फिर वो चीफ जस्टिस साहब ने उसको ब्लॉक कर दिया हमारे दरमियान में एक चीज़ जो कॉमन थिंकिंग उस टाइम पे इवॉल्व हुई थी और दैट वाज आल्सो माय दिस थिंग ख्याल था कि ये ऐसे ही होना चाहिए वो क्या था कि आप लेट्स से हैवी इलेक्ट्रिकल कॉम्प्लेक्स है
जी
अब हैवी इलेक्ट्रिकल कॉम्प्लेक्स के पास हैवी ट्रांसफार्मर बनाने के लिए हर चीज़ मौजूद है
ठीक
और ये जो ट्रांसफार्मर थे जिस साइज़ के ये बना रहे थे ये 200-250 टन के वजन का एक ट्रांसफार्मर होता है
अच्छा
तो सिंपली उसको उठा के इधर से उधर रखना जो है ना जिस किस्म की क्रेनें चाहिए ना वही एक चीज़ है लेकिन इसके अलावा सारे उनके पास स्टेप्स थे
अच्छा
एक तो उन्होंने ये लगाए इस वजह से ये यूनिट इसलिए लगा था कि हम ग्रिड साइज़ के ट्रांसफार्मर बनाएंगे और वो ये भूल गया है कि उन्होंने ये ट्रांसफार्मर बना के वापडा को बेचने हैं
ठीक
है जी सरकारी कंपनी वापडा को कैसे बेच सकती है कि वापडा को वो किकबैक्स तो दे नहीं सकते थे
सही
है जी और वापडा ने किकबैक के बगैर चलना नहीं है तो विद रिजल्ट के वो हो नहीं और मेरे साथ उनकी दे डिड कंसल्ट मी कि जी हम क्या करें तो मैंने उन्हें कहा आप ऐसे करें कि किसी बड़े ट्रांसफार्मर मैन्युफैक्चरिंग कंपनी के आप सब कॉन्ट्रैक्टर बन जाएं
सही
है आप पूरा नहीं कर सकते तो ट्रांसफार्मर की कोर बना दें वाइंडिंग बना दें केसिंग बना दें यू मतलब आप उसके कोई पीसेज आप आसिया ब्राउन बवेरी के साथ बात कर लें या सीमेंस के साथ बात कर लें और इस साइज़ का तो एवरी बॉडी कांट मेक ट्रांसफार्मर्स ऑफ दिस साइज उनके कंपोनेंट भी बनाने के लिए उनके पास वेयर विद ऑल नहीं
आपकी जो ग्रिड स्टेशन पे बहुत बड़े बड़े हैवी ट्रांसफार्मर यूज होते हैं वो
उन्हीं की बात कर रहा हूँ मैं अच्छा तो ये फिर क्योंकि सरकारी अफसर थे वहाँ पे जो MD था वो सरकारी अफसर था ये बात उसकी समझ में नहीं आई ही वॉज ओनली ट्यून्ड के जी मेरा ट्रांसफार्मर को खरीद ले अच्छा तो ट्रांसफार्मर से नीचे ट्रांसफार्मर इज मेड ऑफ सो मेनी आइटम्स आप उनमें से एक चीज़ पर बेच दें कुछ कर दें अपने आप को सॉल्वेंट करें ये उनको समझ नहीं आई करते करते तनख्वाहें चल रही थी सारे चल रहे तो कंपनी वहीं पहुंची जहां पहुंची हुई है यू सी अच्छा सो दैट इज़ द केस ये एक मैंने सिर्फ आपको एक अब अगर इफ आई हैड टू डू दिस प्राइवेटाइजेशन तो ये हमारे उन दिनों में डिस्कशन भी हुई कि जी देखें आप पहले तो आप क्वालिफाई करें कि हैवी इलेक्ट्रिकल कॉम्प्लेक्स को ख़रीदने के लिए हु इज़ क्वालिफाइड तो आप 5 या 6 कंपनियां देख सकते हैं दुनिया में अच्छी जैसे सीमेंस था ABB थी है जी कुछ और थी अच्छा आप उनको कहोगे जी एक्सप्रेशन ऑफ इंटरेस्ट दो हम ये सारी फैक्ट्री $1 में दे रहे हैं अब $1 में जो देने का मतलब क्या है कि जो हमारी एसेट्स हैं हम इनको बेचते नहीं वी कन्वर्ट देम इनटू डिबेंचर्स
जी
है जी और उन डिबेंचर्स को जैसे आपको पता है कि अगर मुनाफा होगा तो जो डिबेंचर होल्डर है ही हैज द फर्स्ट राइट ऑन दिस और उसके बाद बाकी करेंगे एसेट्स में हमारी एसेट्स आर नॉट बीइंग सोल्ड वी आर पार्ट शेयर होल्डर्स ऑफ दोज एसेट्स थ्रू बींग डिवेंचर होल्डर्स
अच्छा
जमीन बिल्डिंग जो मौजूदा एसेट्स हैं दे रिमेन इंटैक्ट दे विल नॉट बी कैनिबलाइज्ड जो हमारे लोगों ने प्राइवेटाइजेशन हुई बेनज़ीर भुट्टो के टाइम में हुई उसमें बगैर किसी स्ट्रेटेजी के एक यूनिट उठाया किसी को दे दिया
पूरा यूनिट दे दिया और
एसेट भी दे दिए उसके साथ जमीन भी थी उन्होंने ज़मीन को रियल एस्टेट भेज दिया चीज़ें उठा के इधर उधर कर दी एंड दोज कंपनीज जस्ट वैनिश्ड
अच्छा
सो थिंग इज के आप देर کیونکہ جو بابو لوگ اس کو کر رہے تھے نا ان کا مینوفیکچرنگ کے ساتھ اور مارکیٹ کے ساتھ تعلق نہیں تھا. انفارچونیٹلی جتنے لوگ پرائیویٹائزیشن سوری یہ نیشنلائزیشن میں آئے انہوں نے منڈی میں کبھی کوئی چیز بیچ کے نہیں دیکھی تھی. ان کا دیو
تھا ہی نہیں نا ایک
طرح سے, وہ مطلب کہ دیور سلیکٹڈ
مائنڈ سیٹ بابو والا بیوروکریسی والا تھا نا وہ صاحب
جی. تو اس لیے ان کو آپ توقع کریں کہ وہ آ کے کسی چیز کو مینیج اس طریقے سے کر دیں کہ دے آر ایبل ٹو سکسیسفلی آف لوڈ اے یونٹ اینڈ دیٹ یونٹ اسٹل ریمینس ٹو یو نو ان ایگزسٹینس اینڈ ڈز بیٹر دین واٹ اٹ واز ڈوئنگ بیفور. تو 100% فیلیور ہے اس میں.
اچھا امتیاز میں تھوڑا سا رکوں گا, بلکہ مجھے ایک چیز, آپ نے مجھے کہا کہ ہیوی الیکٹریکل کمپلیکس بڑے ہیوی قسم کے ٹرانسفارمر بناتا تھا, بنا سکتا تھا, کیپیسٹی تھی ان کی, اسی لیے وہ بنایا گیا تھا. اچھا اب خریدنے والا کوئی نہیں تھا یہاں پہ, وہ انہوں نے سوچا کہ ہم واپڈا کو بیچ لیں گے. اچھا واپڈا والے بیٹھے تھے, ہمیں اس میں سے کچھ ملے گا, کمیشن ملے گا, کیک بیکس ملیں گے تو ہم خریدیں گے.
جی
اچھا انہوں نے خریدے نہیں. اچھا مجھے واپڈا کی یہ تو ہو گئی نا کیکس بیک کی بات, ایک اور چیز مجھے یاد ہے, میں یہاں کلے سیدا کالج میں پڑھاتا رہا ہوں. اچھا تو ہم ایک فلیٹ ہم نے کرائے پہ لیا تھا ایک بلڈنگ کے اوپر. اچھا تو اس کے نیچے نا ایک سمجھ لیں ٹیکنیشین تھا, ایک کہہ لیں الیکٹریشین کہہ لیں آپ اسے, ٹیکنیشین کہہ لیں. اچھا وہ موٹریں صحیح کر رہا ہے, یہ کر رہا ہے, صحیح کر رہا ہے. اچھا ہم کیونکہ رہے وہاں تو کچھ دن دیکھا کہ وہاں آ کے نا ٹرانسفارمر بھی اس کی دکان کے باہر رکھے, یہی ان کے واپڈا کے ٹرانسفارمر جو لگے ہوتے ہیں نا. اچھا ہم نے کہا شاید ویسے ہی آ گیا ہوگا یا اب تو نہیں خراب ہوگا, لیکن جب تھوڑا سا رہے اور واقفہ پیدا ہوئی اس سے پوچھا اور پتہ چلا وہ واپڈا والے سمجھے اس میں, دیکھیں نا آپ کو الیکٹریکل انجینئر بھی بھرتی ہوتے ہیں نا اس میں, ایس ڈی او اور یہ جو سارے ہیں وہاں پہ. اچھا اور لائن مین بھی جو ہوتے ہیں وہ ڈپلوما لے کر آتے ہیں الیکٹرکس میں. اچھا اس کے بعد پتہ یہ چلا کہ جی وہ ٹیکنیشین جو ہے وہ ٹرانسفارمر خراب ہوتے ہیں نا تو اس کے پاس لائے جاتے ہیں اور وہ ٹیکنیشین وہ الیکٹریشین جو ہے وہ ٹرانسفارمر صحیح کرتا ہے. واپڈا میں کسی کو نہیں پتہ کہ کیسے صحیح ہوگا,
ایسی بات.
تو ایک تو یہ بھی چیز اس میں آ گئی نا بڑی,
وہ جو اسٹیٹ سیکٹر کی انفیشنسی ہے نا. اصل میں جب بندہ مارکیٹ میں ہے نا, وہ بیکو کا مالک جو بیکو تک پہنچا نا, تو وہ بائسکل پہ صابن بیچتے بیچتے زندگی سٹارٹ کی تھی, تو وہاں تک پہنچا تھا.
نام لیں, بالکل نام لے لیں,
سی ایم لطیف چودھری لطیف سے بات ہے. ہاں جی
جی.
اچھا تو ایسے ہم جیسے لوگ جو ہیں, ہاں جی, مطلب دو کاریگروں کے ساتھ میں نے بزنس سٹارٹ کی, تو جب تک میں اس لیول پہ پہنچا تو میرے پیچھے اتنا ایکسپیرینس تھا, منڈی کا ایکسپیرینس, ٹیکنالوجی کا ایکسپیرینس, یو نو اپس اینڈ ڈاؤنس کا ایکسپیرینس ہے جی. اور پھر اس توکل اور اس کے ساتھ کہ نہیں ان شاء اللہ نکل جائیں گے اس میں سے,
بھروسہ.
تو یہاں تو یہ ہوتا ہے کہ پھر بندہ اس کی رپورٹ لکھ دیتا ہے کہ جی میں تو گیا تھا جی, تو فلانا تھے تو کر کے بہت زیادہ کریں گے, اس کو ٹرانسفر کر دیں گے. تو اس لیے اٹس اے بیڈ آئیڈیا کہ گورنمنٹ شوڈ ٹرائی ٹو رن دیز تھنگس. تو یہ بہت بڑی خرابی جو ہے نا زیڈ اے بھٹو کے ٹائم پہ یہ ہوا, اور وہ نہ صرف ٹھیک نہیں ہو رہی, ایسے ہے کہ سرکاری افسر کے منہ کو چسکا لگ گیا, اس کے جو پرکس ہیں
خون لگ گیا ہوئے.
ایک چیئرمین تھے پاکستان اسٹیل کے, تو جب ان کی بیٹی کی شادی ہوئی تو وہاں جو اخراجات ہوئے اسٹیل مل میں وہ ایسے تھا جیسے پاکستان اسٹیل مل کی بیٹی کی شادی ہو رہی ہے, چیئرمین کی نہیں ہو رہی, اسٹیل مل کی بیٹی کی,
اسٹیل مل کی بیٹی کی ہو رہی تھی.
تو یہ جو پرکس ہیں نا, سو مچ سو کہ
جاگیر سمجھ لیا نا انہوں نے,
جاگیر بھی اس طریقے سے ہے کہ منسٹری آف انڈسٹریز کا جو سیکشن آفیسر ہے, ایک علیحدہ اسٹڈی ہے میرے دماغ میں, جو کہ آپ یہ سمجھیں کہ ہاؤ دا منسٹریز ان کا جو رول تھا ان ڈیمیجنگ اور ڈیمائز آف اسٹیٹ اونڈ انٹرپرائزز.
اچھا
ہے جی, جو بورڈ بناتے تھے, بورڈ بناتے وقت تو کبھی بڑا بہت ایمیننٹ قسم کا بندہ, فار ایگزامپل جب پی ایم ٹی ایف کا بورڈ بنا تو میں تو وہاں ایکس آفیشو بیکاز انجینئرنگ ڈیولپمنٹ بورڈ کے چیف ایگزیکٹو کے بیسس پہ آئی واز آن دا بورڈ, لیکن وہاں اینگرو کا چیئرمین جو تھا ہی واز آلسو دا ممبر آف دا بورڈ. بٹ وین دا بورڈ ٹرائی ٹو پٹ سرٹن تھنگس کہ آپ اس کو ایسے ایسے ٹھیک کر لیں, تو وی وار ٹولڈ کہ نہیں جی وہ تو ہوگا تو جو سیکرٹری صاحب کہیں گے, تو آپ جو بھی لکھنا لکھ دیں, ہیں. تو جب وہ ریکمنڈیشن گئیں یہاں پہ, تو پھر وہ سیکشن افسر نے اس کے اوپر جو سمری بنائی, اور دوسرا وہ بورڈ کی جو وزڈم تھی اٹ واز نیور فالوڈ. اچھا, اور وہ جو آفیسرز ہیں منسٹری میں ان کا خیال ہے کہ یہ جو پرائیویٹ آدمی ہے اس کو ہم نے بورڈ پہ رکھا ہے, یہ تو ایک اس کو ہم نے اعزاز بخشا ہے,
صحیح
ہے جی, اور اس کو تو ہم کسی وقت فارغ کر
چکے, ایک مرتبہ دیا ہوا ہے.
تو آئی ہیو بین آن سیورل بورڈز. بورڈ بناتے وقت تو پوچھ لیتے ہیں کبھی, لیکن جیسے بورڈ سے نکالتے ہیں تو شکریہ کا لیٹر بھی نہیں لکھتے پھر, ہے جی, کہ پھر تو کون تھے میں کون, فارغ. اچھا, کیونکہ جو گریڈڈ آفیسر ہے وہ تو گریڈڈ آفیسر ہے, اور اگر آپ گریڈڈ نہیں ہیں, آپ یو آر این آرڈنری سٹیزن, تو یہ تو انہوں نے آپ کو اعزاز بخشا تھا, جن سے دین دے کین کک یو آؤٹ ود ریزلٹ کہ اگر کوئی وزڈم آ بھی سکتی تھی تو وہ وزڈم اگر آئی بھی بورڈ ڈاکومینٹس پہ اٹ واز نیور فالوڈ.
اچھا,
ہاں, تو اچھا, اس کے بعد انٹرپرائز لاہور یا کراچی میں اور منسٹری آف انڈسٹریز اسلام آباد میں ہے, تو پی آئی اے کی شیڈول بھی جو ہے نا وہ بھی اس طریقے سے بنائی گئی ہے کہ صبح کو فلائٹ یہاں سے 10 بجے چلے.
اچھا,
تاکہ اگر کوئی میٹنگ وہاں اٹینڈ کرنی کراچی میں تو پہلی رات بندہ وہاں گیا ہو, اس کو ٹی اے ڈی اس کا ملے.
اچھا,
ہے تو تو جو ہے نا کراچی سے فلائٹ 7 بجے چلے گی,
اچھا,
اور یہاں سے فلائٹ 10 بجے چلے گی, کیونکہ کراچی کا جو سیٹھ ادھر ملنے کے لیے اسلام کرنے کے لیے آتا ہے اس کا پورے 24 گھنٹے اس کے ضائع ہوں یہاں پہ. تو آئی واز, کیونکہ آئی واز این آؤٹ سائڈر ٹو دا سسٹم, تو میرے لیے یہ ساری چیزیں کافی آڈ تھیں, تو میں نے نہیں, نہ صرف یہ بلکہ مائی ویو از ڈفرینٹ فرام ایوری باڈی ایلس, کیونکہ آئی واز ان دا گورنمنٹ اینڈ لوکنگ ایٹ اٹ فرام اے ڈفرینٹ ویو پوائنٹ. تو اس لیے نا, اچھا, منسٹریز والے بھی دے اسٹارٹ ٹو انجوائے دا پرکس, جو کہ ایکچولی دا کمپنیز وچ آر مینیجڈ بائی دا منسٹری, اس کے جو پرکس ہیں وہ یہ لوگ بھی انجوائے کرتے ہیں. وہاں پہ 1% ول گیٹ کیکڈ آؤٹ فرام دیئر, اور یہاں سے بندہ ڈیپوٹیشن پہ وہاں جائے گا, اپنی تنخواہ بھی لے گا, ڈیپوٹیشن الاؤنس بھی لے گا, اور وہاں کی جو گاڑیاں ہیں ان کو بھی یوز کرے گا. اسی تو اس قسم کا نا کافی چیزیں ہیں جو کہ جب آپ پرائیویٹائزیشن کی بات کریں, دیر ایک انہیرنٹ چیز بھی اندر ہے, ایک انرشیا ہے کہ یہ پرائیویٹائزیشن نہ ہو. اچھا, کیونکہ اس کے ساتھ جو سرکاری افسر کی جو پاور ہے وہ ہی آلسو ڈرائیو سرٹن بینیفٹس اینڈ سرٹن پاورز آؤٹ آف اٹ. تو یہ ایک ہڈن ایک چیز ہے جو کہ نہ چلتی ہے.
جو 60s ہے, ڈیکیڈ آف ڈیولپمنٹ ہے, جس طرح کی جو اس میں ایک آپ نے بتایا پالیسی تھی کہ ایک بزنس کو اسٹیبلش کیا جائے, سیٹ اپ کیا جائے, اسٹیبلش کیا جائے, پھر اسے اسٹاک ایکسچینج پہ رجسٹر کیا جائے اور پھر بیچ دیا جائے کسی کو تاکہ وہ بزنس مین چلائے اسے. شروع میں یہ اسٹریٹجی بنائی گئی 47 کے بعد, کیونکہ تھا یہاں پہ انڈسٹری موجود نہیں تھی, اور اگر تھی بھی تو بہت کم تھی. اچھا, میں نے بھی وہ ڈیٹا دیکھا ہوا ہے, بہت ہی اسکیسلی, مطلب اسکیٹرڈ قسم کی ہے, کہیں کہیں چھوٹی چھوٹی چیزیں نا نہیں آئیں, ہمارے حصے میں نہیں آ سکیں کچھ چیزیں نا.
وہ میر لائق علی صاحب سے جب میں پی آئی ڈی سی کا بتایا نا,
جی جی,
اس زمانے میں بہت سی چیزیں اور ہوئیں کہ پاکستان میں جو مجھے ایسٹ پاکستان کا بہت تھوڑا پتہ ہے کیونکہ میرا وہاں جانا نہیں ہوا, لیکن وہاں بھی بہت انڈسٹریلائزیشن ہوئی تھی, اور یہاں کا مجھے یہ پتہ ہے کہ جو ایک جو نیوکلیس ہوتا ہے نا انڈسٹری کا, کہ آپ ایک جگہ پہ ایک ذرا بڑا کارخانہ لگوا دیں تو پھر اس کے ارد گرد چھوٹے کارخانے ہوں گے, پھر وہ جیل کرنے شروع کرے گی. تو آپ یہ دیکھیں کہ پی او ایف وا جو تھا نا, یہ پہلے ایگزسٹ نہیں کرتا تھا, پارٹیشن سے پہلے اٹ ڈز ناٹ ایگزسٹ.
اچھا,
پی او ایف وا واز اے گرین فیلڈ پروجیکٹ.
اچھا,
جو کہ
آج والا گرین فیلڈ پروجیکٹ تو نہیں ہے نا.
نہیں نہیں نہیں,
آج کا گرین پروجیکٹ جو ہے.
اچھا
اچھا,
اس کے بعد ایک جگہ ہے میاں والی کے قریب, اس کا نام ہے دریا آباد, پپلا دریا آباد, یہ چھوٹے چھوٹے علاقے ہیں. اس کا ایک انڈسٹریل نوڈ بنا دیا گیا, سیگلز کو ایک لائسنس دیا گیا فارسٹی ٹیکسٹائل مل. لائسنسز کی بڑا لائسنس بڑی ایک مشکل چیز تھی. گورنمنٹ نے لائسنس بھی دیا, لون بھی دیا کہ یہاں چلاؤ. گورنمنٹ نے کالونی بھی بنا کر دی, 1000 فیملیز کی کالونی بنا کر دی. اس کے بعد ایم ڈی کا گھر, دوسرے سارے بنا کے اس وقت کے 13000 روپے میں وہ کرائے پہ دی گئی. سیگل پوٹا پہ بیوٹیفل ٹیکسٹائل پلانٹ, اس علاقے میں بے شمار خوشحالی آئی.
اچھا,
ٹل مسٹر بھٹو کے. لوگ ان کوارٹروں کے چوگاٹھیں بھی اٹھا کے لے گئے, ان کی اینٹیں بھی توڑ کے لے گئے. وہ جگہ جو ہے نا اب وہ کھنڈر ہے.
اچھا
اچھا, لیکن دس از ناٹ دا اونلی پلیس. ادھر ایک چیز آپ نے سنا ہوگا لفظ تھل ڈیولپمنٹ اتھارٹی. تھل کے بہت سارے علاقے تھے جہاں پہ انڈسٹریل نوڈز بنائے گئے تاکہ جو خوشحالی ہے نا, انڈسٹریلائزیشن بھی ہو اور اس علاقے کے لوگوں کو اپنے گھر کے نزدیک روزگار مل جائے.
اچھا, یہ وہ 60s کی بات یہ بتا رہے ہیں نا, 60s کی,
یہ دیز آر لیٹ 50s.
اچھا, لیٹ 50s.
ہاں جی, اس معنی میں اٹس امیزنگ کہ تھوڑے سے جو پہلے 10-12 سال تھے اس میں اتنی چیزیں ہوئیں. یہ آپ کا جیسے حسن عبدال گیٹڈ کالج ہے, ایئر فورس اسکول سرگودا ہے, پی ایم اے ہے, یہ ساری اسی 10-12 سال کے اندر ہوا. یہ پہلے سے تو نہیں ایگزسٹ کرتی تھی. یو سی, دیر از سو مچ وچ ہیپنڈ ان دیٹ ٹائم جس کے متعلق, کیونکہ ساری چیزیں نا دے آر, ہم لوگ سینٹرڈ ہیں اراؤنڈ پالیٹکس, ہیں جی, تو بہت ساری اور چیزیں ہیں جن کو ہم اگنور کر جاتے ہیں. اچھا, تو انہیں دنوں میں یہ آپ دیکھ لیں کہ میاں والی میں وی اسٹارٹیڈ دا بگننگ آف اے اسٹیل پلانٹ, جس کو کہ پھر جو تھا نا ایوب خان کے ٹائم پہ کوسیجن یہاں آیا تھا, اس کو وہ ٹارپیڈو کر کے پھر کراچی اسٹیل مل چلی گئی.
اچھا,
ہے جی, ہم لوگوں میں سے کچھ نے پروٹیسٹ بھی کیا کہ آپ یہ نہ کریں, کیونکہ جرمن وار پوٹنگ دیئر منی اینڈ ایوری تھنگ ٹو دا سالز گیٹر, نے یہاں سے کوئلہ اور لوہا یہاں سے ادھر گیا تھا ہمارا, اور انہوں نے اس پہ اسٹیل بھی بنایا, گاڑیاں بھی بنائیں اس کے اوپر. لیکن اس کو ختم کر دیا گیا. لیکن فارماسیوٹیکل کا پلانٹ وہاں لگا, وائٹ سیمنٹ کا پلانٹ لگا, گرے سیمنٹ کا پلانٹ لگا, ایک کچھ اور کیمیکل کے پلانٹ لگے. یہ سارے میاں والی میں لگے ہوئے ہیں, اور اٹس اے میاں والی جسے داؤد خیل کہتے ہیں, ہے جی. اچھا, اٹس اے انڈسٹریل کمپلیکس اس وقت کا لگا ہوا ہے.
اچھا,
ہے جی, پی آئی ڈی سی کی شروعات تھی یہ, ہے جی. اچھا, تو اس قسم کے نا بہت سے انڈسٹریل نوڈز بنائے گئے تھے کہ آپ اس کو جو آبادی ہے نا اور جو انڈسٹریل کیپیسٹی ہے وہ ڈسپرس کریں سارے ملک کے اندر. اٹ شوڈ ناٹ بی کانسنٹریٹڈ ان ون اور ٹو اور تھری ٹاؤنس, ہے جی. اچھا, لیکن جو بہت بڑی ڈسرپشن ہوئی نا وہ زیڈ اے بھٹو کے ٹائم پہ ہوئی, ہے جی, ان دا نیم آف جو بھی
پیپل ہوئی نا, نیشنلائزیشن
بھی, اور جو یہ تھا نا سوشلسٹ تھاٹ کے لوگ جو آئے سامنے, کیونکہ وہ جو لوگ آئے ان کا اکانومی سے تعلق نہیں تھا, مطلب دیور یونیورسٹی پروفیسر دیور تھنگ, لیکن ان کا اس کے ساتھ جو تھا نا گراس روٹ اکانومی کے ساتھ تعلق نہیں تھا, ان کی تنخواہ کہیں اور سے چل رہی تھی.
اچھا, مجھے آپ جی آپ نے جو بات کی نا یونیورسٹی پروفیسر تھے, مجھے یاد آ گیا کمبوڈیا کے پال پاٹ ریجی, وہ لوگ بھی سارے فرانس سے پڑھ کے آئے تھے, وہاں سے پڑھ کے پورا پلان بنا کے لائے تھے وہ, کہ کیسے ہم نے یہاں پہ کرنا ہے, سارا کیسے چلانا ہے, لوگوں کی زندگی کو کیسے ڈائریکٹ کرنا ہے. بلکہ ان کا میں نے دیکھا پلان میں یہاں تک شامل ہوتا تھا کہ لوگوں کو صبح کیا کھانے میں دینا ہے, دوپہر کو کیا دینا ہے کھانے میں, رات کو کیا دینا ہے کھانے میں, شادی کس کی کس سے ہونی ہے, بالکل ایک ایک چیزیں, مطلب انتہائی ڈیٹیل, مائکرو ڈیٹیل جو ہوتی ہے نا وہ تک طے کی ہوئی تھی. یہ پال پاٹ ریجیم جو کمزوریا کا تھا, ہاں جی بالکل اس طرح. اچھا, بہرحال ہم واپس آتے ہیں اپنی طرف. میں جو بات آپ سے, ایک آپ نے کہا تھا کہ جب وہ ایک جو ڈیکیڈ آف ڈیولپمنٹ ہے اس میں پی آئی ڈی سی اور اس طرح کے کچھ ادارے تھے, اور ایک پالیسی ان کی یہ تھی کہ بزنس کو سیٹ اپ کریں, اسٹیبلش کریں اور پھر بزنس مین کو دے دیں, اس کو بھیج دوں, ٹھیک ہو گیا. اچھا, اس میں آپ نے ہی یہ بات کی کہ لیکن وہ ادارے جیسے پی آئی ڈی سی یا اور دوسرے ادارے چلانے والی بیوروکریسی جو تھی, ان کا اپنا انٹرسٹ ایک بن گیا اور یہ چیز ہو نہیں سکی, مطلب ان اداروں کو بیچا نہیں گیا آگے نا. اچھا, یہاں سے مجھے, اچھا اس کے بعد پھر ہو گیا کہ بھٹو نے اس سچویشن کو کیسے ایکسپلائٹ کیا. اچھا, مجھے تھوڑا سا ایک دو تین چیزیں ہیں اس میں اگر چلے لیکن ہم صرف ایک چیز پہ فوکس کریں کہ آپ نے بتایا جیسے مختلف جگہوں پہ زونز بنائے جا رہے تھے، کلسٹرز بنائے جا رہے تھے، میاں والے کی مثال دی آپ نے، واہ کی مثال دی، اور بھی ہوں گے اس طرح کی چیزیں،
جی جی.
اچھا اس کا مطلب ہے کہ کوئی کنسنٹریشن آف ویلتھ تو اس طرح نہیں ہو رہی تھی، بلکہ انڈسٹریلائزیشن ہو رہی تھی وہ، اور اس سے جابس کریٹ ہو رہی تھیں، مختلف علاقوں میں خوشحالی بھی آ رہی تھی، سیدھی سی بات ہے نا. اچھا ایک اور اس کے ساتھ دوسرا سوال جو میں آپ کے سامنے رکھوں گا، اور بلکہ آپ نے خود بھی کہا تھا ابھی یہ بات، کہ جب بھٹو نے اپنی سیاست شروع کی تو کوئی ریسنٹمنٹ پہلے سے موجود تھی جس کو ایکسپلوئٹ کیا، یا دیکھیں ریسنٹمنٹ کوئی بھی پیدا کر سکتے ہیں، پولیٹیشین ہو، کوئی بھی ہو، کوئی مہم جو آ جائے، کوئی ایڈونچرسٹ آ جائے، وہ آ کے کسی بھی قسم کی ریسنٹمنٹ پیدا کر کے، یہ دیکھیں جی یہ امتیاز صاحب نے نا نیلے رنگ کا کوٹ پہنا ہے اور آپ نے اس رنگ کا کوٹ نہیں پہنا، یہ جو ہے بڑی، یہ دیکھیں نا یہ کتنے آپ کے استحصال ہو رہے ہیں. بہرحال اچھا اب بھٹو کی جو ساری تھنکنگ تھی، جو پالیٹکس تھی، کیا اس میں کوئی اکنامک کنسیڈریشنس تھیں کہ بھئی ہم اس کو نیشنلائز کر دیں گے تو پاکستان میں خوشحالی آ جائے گی، یا صرف پولیٹیکل کنسیڈریشن تھی کہ کسی طرح اقتدار حاصل کیا جائے؟ کیونکہ اس کا ایک ثبوت آگے ملتا بھی ہے ہمیں، مطلب میں اسے یوں کہوں گا کہ پالیٹکس ٹرمپڈ اکنامکس ایکچولی اس وقت سے، اور دوسرا اس کا ہمیں نظر آتا ہے کیونکہ یہ پاور ہنگری پولیٹیشینز ہمارے جو ہیں، اور یہ ایک ہے ان کی کوالٹی، ہم اس سے میں پولیٹیشینز کے حق میں ہوں یقیناً انہیں ہی رول کرنا ہے، لیکن ہمیں ان کی خامیاں بھی سامنے رکھنی ہے. اور اس بات کا ثبوت کہ بھٹو، ذوالفقار علی بھٹو کتنے پاور ہنگری تھے، اس کا ثبوت ہمیں 71 میں مل جاتا ہے. کیونکہ اگر میں یہ بالکل ایک آپ پولیٹیکل انالیسس کریں تو اگر ذوالفقار علی بھٹو مجیب الرحمان کا ساتھ دیتے اور کہتے کہ ہاں وہاں اجلاس ہونا چاہیے، ہم جا رہے ہیں کیونکہ اس پارٹی کی اکثریت ہے، اس کا وزیر اعظم بننا چاہیے، تو یہ پاکستان اور بنگلہ دیش بالکل نہیں بنتے. یہ اور یہ وہ جو ایک اطہر عباس نے جو ایک سرخی لگائی تھی، لیکن وہ پوری اس مینٹیلیٹی کو ظاہر کرتی تھی جو یہاں کے پولیٹیشینس کی تھی کہ ادھر تم ادھر ہم. تو دو وزیر اعظم، دو پاکستان بنے تو دو وزیر اعظم بنے، ایک پاکستان رہتا تو ایک ہی وزیر اعظم بننا تھا، اور وہ ایک وزیر اعظم مجیب الرحمان ہوتا. تو یہ پالیٹکس نے پاکستان کی معیشت کو خراب کیا اس وقت، کیا یہی کنسیڈریشن تھی یا کوئی اور کنسیڈریشن بھی تھی پیپلز پارٹی کی، ذوالفقار علی بھٹو کی، کہ بھئی ہم یوں کریں گے اور یوں کریں گے اور یہ ہو جائے گا، یا جیسا آپ نے بتایا تھا کہ وہ جو ان اداروں کی پی آئی ڈی سی تھی اور دوسرے ادارے تھے اس میں جو بیوروکریسی بیٹھی تھی، ان کو صحیح کرنا تھا، کوئی مقصد تھا؟ کیا اس وقت ایسے حالات تھے کہ لوگوں کو روٹی کپڑا اور مکان کا نعرہ اٹریکٹ کرے؟ کیا اتنی غربت ہو گئی تھی 60s میں جو ڈیولپمنٹ ہو رہی تھی اس کے نتیجے میں اتنی غربت آ گئی تھی کیا؟
وہ ایسے غربت کی بات نہیں ہے، اٹس اے پرسیپشن. میں کسی بندے کو
کوئی پرسیپشن بھی کریٹ کر کے،
یار آپ تو بڑے ہیرے آدمی ہیں اور آپ کے تو آپ کو تنخواہ ٹھیک نہیں مل رہی، آپ اکثر دیکھتے ہیں
بالکل ایسے
ایک کولیگ جو دوسرے بندے کو یا کسی کو نا ویسے ہی ڈسٹسفائی کر دیتا ہے. نارمل لائف میں ہوتا ہے یار کتنی تنخواہ ملتی ہے، کیا ہوتا ہے اتنے میں نہ اس کا،
اور وہ اسے لالچ دیتا ہے میں تمہیں ایک نوکری دلاتا ہوں اس سے زیادہ تنخواہ ملے گی،
ایک تو
وہ نوکری بھی جاتی ہے
ان کا. تو خیر یہ جو تھا نا روٹی کپڑا مکان کا ایک نعرہ تھا، دو ایلیمنٹس اور بڑے مجھے انٹرسٹنگ نظر آتے ہیں ان میں، ایک تھا شبلی بی کام.
یار شبلی جو یار شبلی کی بات کر رہے ہیں آپ، جن کی کتاب تھی بائیس خان والی،
بائیس خان والی، اس کو شبلی بی کام کہتے تھے.
اچھا ٹھیک ہے.
اور وہ بہت بڑا اس کا کردار ہے اس ساری چیز میں، کیونکہ خود اس نے کیا کرایا تو کچھ نہیں ہوگا، لیکن اس نے ڈس سیٹسفیکشن کرنے کے لیے
وہ ایک تھیری دے کے بائیس خان وادوں کی،
بائیس خان وادوں کی. اچھا بات یہ ہے کہ اب وہ بائیس خان وادوں کی جو تھیوری ہے، آج وہی لوگ جو ہیں وہ کہتے ہیں چائنا جی اڑا جا رہا ہے. چائنا جو اڑا جا رہا ہے اس کے پیچھے اگر ڈینگ جو پینک کی جو سوچ ہے اس کو نکال دیں نا، تو چائنا نے اڑنا نہیں تھا. ڈینگ جو پینگ نے کیا کہا،
رینگ رہا ہوتا چائنا،
رینگ رہا ہوتا. اس نے کہا یار لیٹ سم پیپل میک منی اینڈ ڈونٹ وری کیسے کر رہے ہیں، ہاں جی اس کو اگنور کر دو. اچھا اس کے اندر کرپشن بھی ہوئی، نیپوٹزم بھی ہوا، سارا کچھ ہوا. اینڈ ایک ٹائم چائنا کا ایسا آیا کہ ان کے بینکس کی جو ایکویٹی تھی نا وہ نیگیٹو تھی، دی ہیڈ گیون سو مینی لونز اینڈ دا لونز وار سو مینی بیڈ لونز.
اچھا
ہاں جی کہ اٹ واز امیزنگ. ہاں جی اچھا اب وہ اس کے باوجود چائنا ٹیک آف کر گیا، کیونکہ وہ جو اگر لیٹ سے 70% لونز بھی اگر بیڈ ہو گئے نا تو جو 30 ٹھیک تھے نا اس میں اتنی ہیوی انویسٹمنٹس آئیں اور جس سائز کی انویسٹمنٹس آئیں دے ٹک آف سولر پینل سے لے کے بلبوں سے لے کے الیکٹرانک سے جس چیز کو پکڑا نا اس کی نا میگا فیکٹری لگی اینڈ دین ون تھنگ لیڈ ٹو دی ادر. اچھا اب آپ کہیں گے یار یہ 22 خاندان ہاں جی اچھا تو اگر اب اگر جسٹیفائی کر کوئی کرے نا کہ جی شبلی بھی بے کام نے یہ بہت صحیح کہا تھا کہ جی بہت عام آدمی بڑا ظلم ہو رہا تھا ہاں جی دین دا سیم پیپل شوڈ ناٹ بی ٹاکنگ اباؤٹ ڈینگ جو پینک یا چائنا یا چائنا اڑا جا رہا ہے. تو ایک تو یہ چیز دوسری ایک جو تھی نا ریزینٹمنٹ والی چیز بیچ میں تھی وہ تھا کراچی والا بینکر.
اچھا
دیٹ واز اے ریئل کیس کہ جس میں حبیب بینک واز اے گرینڈ بینکر
بڑا بینک بہت بڑا بینک تھا یہ
اور سارے وہ پاکستان سے پیسہ اکٹھا کرتا تھا اور اس کو لوننگ اس کی کراچی میں کرتا تھا.
اچھا
ہاں جی
ٹھیک
اچھا دیٹ واز سم تھنگ جو کہ عام بزنس مین اس کو ریزینٹ کرتا تھا اور میں نے آغا حسن عبدی کی
عام بزنس مین سے مراد آپ کی کراچی میں بھی بیسڈ بزنس مین یا باقی ملک
باقی کے ملک.
اچھا
جیسے یہاں پہ سعید سہگل صاحب یہاں بیٹھتے تھے اسلام راول پنڈی میں کوہ نور میں
راول پنڈی میں فیصل آباد کوہ نور تو اچھا
نہیں جی یہاں تھی کوہ نور ابھی بھی بہت اٹس اے ہیوج پلانٹ
جی جی بالکل.
اچھا تو سعید سہگل صاحب یہیں بیٹھتے تھے اور آغا حسن عبدی مرحوم جو کہ بعد میں بی سی سی آئی بنا اس وقت کوہ نور واز دا بگیسٹ انٹرپرائز آف راول پنڈی ہے جی اور پنڈی شہر سے باہر تھی. آپ تو ساری چیزیں جڑ گئی
ابھی وہ اب بھی ہے وہ سٹاپ کرور سٹاپ جسے
ٹھیک ہے. اچھا تو ان کو کوئی شارٹ ٹرم لون چاہیے تھا 1 کروڑ روپے کا تو عبدی صاحب نے پیسے ان کو ریلیز کر دیے.
اچھا
اس کے ود ان منٹس
حسن آغا حسن عبدی
ہاں جی
یہ حبیب بینک میں تھے
یہ حبیب بینک کے مینیجر تھے وہاں پہ جو حبیب بینک نہیں سر نہیں حبیب بینک کی جو برانچ راول پنڈی کینٹ میں
اس کے مینیجر
جی پی او راول پنڈی کے سامنے وہ برانچ ہے
ٹھیک ہے
اور ادھر سے انہوں نے ریلیز کر دیے پیسے. ہی واز اے لوکل بینکر اور وہ دیٹ واز اے لوکل کسٹمر.
صحیح
حبیب سیٹھ کا فون ادھر سے آیا اور یہ تم نے کیا کیا ہے اور بڑی ان کو ٹھیک ٹھاک جھاڑ پلائی ان
کو
ہے جی وارننگ دی کہ تمہیں ہم فارغ کر دیں گے یہ کام. سو دس واز دا اسٹیٹ آف کہ اگر یہ 1 کروڑ روپیہ تھا تو یہ اٹ شوڈ ہیو بین ڈسبرس اس کی ضرورت ادھر تھی یہاں آپ نے کیا کیا. تو دیٹ واز دا ٹائم وچ ٹریگرڈ آغا حسن عبدی کہ وہ اٹھ کے گئے واپس سعید سہگل کے پاس کہ سر آپ اپنا بینک بنائیں. اینڈ دیٹ از ہاؤ یونائٹڈ بینک کیم ان ٹو بینگ. پھر یونائٹڈ بینک بعد میں بھٹو آ گیا تو بھٹو نے بینکس کو نیشنلائز کر لیا. حبیب بینک نے تو جانا ہی جانا تھا ساتھ یہ بھی چلے گا سارے.
اچھا حبیب بینک پرائیویٹ بینک تھا تو وہ ریسینٹمنٹ بننی تو نہیں چاہیے تھی. اب ٹھیک ہے جیسے انہوں نے کہا بھی اپنا کھول دو بینک انہوں نے اپنا کھول دی یو بی
ایل. نہیں وہ تو کھولا نا وہ شروع میں تو یا نیشنل بینک تھا یا حبیب بینک تھا اور تو تھا ہی کوئی نہیں
ٹھیک.
تو لیکن یہ تھا کہ منی واز کانسنٹریٹڈ ٹورڈز کراچی نا.
اچھا
ہے جی اور ادھر ہی برادری کے اندر ہی وہ لوننگ ہو رہی تھی
ٹھیک
ہے جی. تو لیکن باقی چیزیں جو تھیں نا مطلب اگر آپ کہیں گے لارج اسکیل انڈسٹری وہ جی مزدور کے ساتھ بڑے ظلم ہو رہا ہے لیکن یہ تو جو اس وقت کا سوشلسٹ یا کمیونسٹ مائنڈ کا بندہ تھا نا اس کو ہر بندے کے ساتھ ظلم نظر آتا تھا. میں ڈانگری پہن کے خود کام کرتا تھا اور میرے پاس 10 یا 12 آدمی تھے. آئی واز ڈبڈ این انڈسٹریلسٹ اور میرے آدمیوں کو بھی وہی چورن کھلایا گیا جو کمیونسٹ سب کو کھلاتے ہیں. اینڈ آئی ہیڈ نو اینڈ آف ٹربل ان مائی اسمال پلانٹ. کوئی میں مطلب کہ میں ایکچولی ایک مکینک کی کیفیت میں ڈانگری پہن کے خود کام کرتا ہوں لیکن یہ کہ اکراس دا بورڈ وہ ایک فضا جو تھی اور پھر وہ فضا کا جو انٹرسٹنگ چیز تھی کہ روٹی کپڑا مکان اور ساتھ یہ نعرہ لگا دیا کہ جو بندہ جہاں بیٹھا ہے نا وہ کارخانہ اس کا ہوگا. تو میری فیکٹری میں جو لوگ کام کرتے تھے جس جگہ بیٹھا ان کے جی بھائی اے میرا ہو جانا. پھر وہ بھٹو آ گیا है जी। अब वो जब उन्होंने मिसबिहेव करना शुरू किया तो वी हैड टू टेक सम डिसिप्लिनरी एक्शन। तो उसके नतीजे में फिर हमारे खिलाफ कोर्ट केसेस हुए। जो मजिस्ट्रेट था उस वो शाम को ही हैड टू राइट ए रिपोर्ट कि मैंने लेबर के हक में कितने
अच्छा
फैसले किए और इधर कितने किए। उसकी जो एसीआर बननी
इससे तय होता था कि सोशलिज्म कामयाब हो रहा है कि नाकाम।
नहीं जी नहीं,
हाँ।
इससे उसकी नौकरी पक्की होती या कच्ची होती थी।
अच्छा,
मजिस्ट्रेट की। अच्छा, तो जब वो नहीं हुआ तो फिर उस वक्त लकीली वो ऑयल जकी यमानी ने वो ओपेक बना दी। ऑयल प्राइसेस वेंट अप। उसके साथ सऊदी अरब में पैसे की रेल पेल स्टार्ट हो गई। सऊदी अरब नीडेड लेबर। हमारे लोगों के पास जाना तो चाहते थे लेकिन पासपोर्ट नहीं थे। तो पासपोर्ट का जो है ना, पाकिस्तान की जो एफिशिएंसी है ना पासपोर्ट की, ये भुट्टो का बहुत बड़ा कारनामा है कि ये ऑलरेडी ओ एंड एम की स्टडी की हुई थी लेकिन इसको इम्प्लीमेंट नहीं कोई कर रहा था।
अच्छा।
वरना पासपोर्ट 7-8 साल में मिलता था। तो फिर ये था कि पासपोर्ट की जो ओ एंड सर उन्होंने जितने, अब मैंने वो सारी वो डिटेल देखी है।
अच्छा,
है जी। तो वो नेपाल ढाका में ये इसकी एक स्टडी हुई थी एंड वो जहाँ वो स्टडी हुई थी माई फादर वॉज अटेंडिंग दैट कोर्स इन नेपाल ढाका। तो वो फिर वो जो स्टेप्स थे ना वो शॉर्ट किए गए और फिर हफ्ते के अंदर पासपोर्ट मिलना शुरू हो गया। और उसके साथ जो थी ना हमारी मैन पावर हु वाज एक्सपेक्टिंग के रोटी कपड़ा मकान इधर मिलेगा, उनको फिर एक रिलीफ वायर मिल गया।
वो यहाँ नहीं मिला, वो बाहर
उधर बाहर निकल गया। और वो दिन और ये दिन और उसके साथ जो हमारी जो इकोनॉमी और जो सोशल लाइफ है उसका एक न्यू एरा ऑफ अपहीवल स्टार्ट हो जाता है।
सही,
जिसके अंदर फैमिलियों के अंदर क्या
जड़ें हिला दी गई।
हाँ, फैमिलीज के अंदर क्या प्रॉब्लम्स आई। लोकल जो हमारे पास जो स्किल बेस यहाँ बना हुआ था वी दैट इरोडेड है जी। क्योंकि यहाँ पे स्किल डेवलपमेंट सारी हो रही थी मिस्त्री उस्ताद शिगिर्द वाले उसमें वो सारे वी लॉस्ट ऑल ऑफ दोज पीपल। तो जो हम लोग मैन्युफैक्चरिंग में थे वी वर फेस विद अ डिफरेंट चैलेंज के उन लोगों की रिप्लेसमेंट हम कैसे करें। लकीली मैंने क्योंकि दस्ती काम करके सीखा हुआ था ट्रेड अपनी, तो मैं अपने लोगों को खुद ट्रेन करता था एंड जितनी स्पीड से ट्रेन करते वी वर लूजिंग देम ऑल्सो, क्यों ना गवर्नमेंट के पास जा रहे थे ना दूसरे थे। तो ये क्योंकि हमने प्राइवेट डिसीजन की था लेकिन बात की है, लेकिन ये मुख्तलिफ हम एरज में से निकलते आए हैं। और अब मैं आपको बताऊं कि ये चीज़ इतनी कॉम्प्लिकेटेड हो चुकी है कि इसमें से नॉर्मल हालात में आप निकल नहीं सकते। अगर आप ख्याल हो ना कि कोई आप प्राइवेटाइजेशन कर देंगे, इसमें से आप नहीं निकल सकते क्योंकि ये इट हैज बिकम टू कॉम्प्लिकेटेड। और इसके पीछे जिस किस्म की पर्सनैलिटी या जिस किस्म की गवर्नमेंट चाहिए ना, यू नीड ए गवर्नमेंट जिसके पास कम अज़ कम 8 साल का ना फ्री हो एंड द गवर्नमेंट हैज ए मेजॉरिटी इन द पार्लियामेंट। और फिर अगर उसके दिमाग में हो, अगर मतलब कि वो भी ख़राब गवर्नमेंट भी आ सकती है, अगर वो इस किस्म की कोई स्ट्रॉन्ग पर्सनैलिटी या कोई हो फिर ये हो सकता है। लेकिन मैं आपको एक क्वेश्चन बता दूं कि इस वक्त आपके पास नेशनलाइजेशन का एक नया स्टेप स्टार्ट हो चुका है और वो जो स्टेप है
मतलब मज़ीद नेशनलाइजेशन हो रही है या होने वाली है,
वो खामोशी से हो रही है। जैसे हैवी मैकेनिकल कॉम्प्लेक्स है और पाकिस्तान मशीन टूल फैक्ट्री है, ये मुल्की सलामती के किसी इदारे ने ले ली है।
अच्छा
अच्छा, उसके जो लॉसेज हैं दे आर नाउ बींग श्राउडेड। अच्छा, बात यह है कि ऑल दिस इज हैपनिंग एट द कॉस्ट ऑफ द प्राइवेट सेक्टर। आपकी प्राइवेट सेक्टर इकोनॉमी स्ट्रांग होती तो जो चीज़ें इन इदारों ने बना के देनी है वो इससे बेहतर भी बन रही होती, सस्ती भी बन रही होती। अब वो तो बने या ना बने लेकिन तनख्वाहें और सारी चल रही हैं और वो आपको जो एक बर्डन जो है ना आपके टैक्स का वो
उसी तरह ही है,
पड़ा रहेगा। ख्याल था ना कि ये चले जाएंगे। अच्छा, कुछ इदारे ऐसे हैं कि जो कि खामोशी से उस साइड पे चले गए। नंबर टू,
मतलब इट्स अ सॉर्ट ऑफ नेशनलाइजेशन।
मुल्की सलामती के बहुत से इदारे जो हैं उन्होंने अपनी स्पेशल पर्पस व्हीकल्स बना दी हैं।
अच्छा,
कि वो जो काम, जो सर्विसेज उनको प्राइवेट सेक्टर ने देनी थी उसके लिए उन्होंने अपनी कंपनियां खुद बना ली।
अच्छा, है जी, अपना पूरा क्लस्टर बना दिया सारा उन्होंने ना वो एक।
तो उसमें आप देख लें कि जो है बजाय इसके कि वो चीज़ परमिएट करती इन द होल सिस्टम, एक साइड से हम कहते हैं टैक्स बढ़ाएं, है जी, दूसरी साइड से वो जो टैक्स के लिए जो हमने कैपेसिटी बिल्ड करनी थी कि प्राइवेट सेक्टर जो है वो वाइब्रेंट हो और वो टैक्स देने के काबिल हो, उसमें से जो अपॉर्चुनिटीज है वो निकाल निकाल के हमने, पहले तो यहाँ मिनिस्ट्री ऑफ इंडस्ट्रीज के नीचे थी, अब वो मुल्की सलामती के इदारों के नतीजे हर एक ने अपना अपना, उसको ये लोग SPV कहते हैं, स्पेशल पर्पज़ व्हीकल, बट इट्स रियली ए प्राइवेट लिमिटेड कंपनी, तो जो कि बाज़ार से सौदा खरीदेगी अपनी कंपनी को बेचेगी, या अपनी कंपनी से सौदा खरीदेगी किसी और थर्ड पार्टी को बेचेगी। तो ये स्पेशल पर्पज़ व्हीकल जो हैं, ये दे आर एक्चुअली गोइंग टू ईट इन टू द अपॉर्चुनिटी एरिया ऑफ द प्राइवेट सेक्टर।
सही है, बिल्कुल।
ये सी, तो इसलिए ना ये आपके, आपने तो ये बात स्टार्ट की ना कि प्राइवेटाइजेशन के, वी आर नॉट इन दैट, हम एक्चुअली रिग्रेस कर रहे हैं फर्दर इनटू नेशनलाइज्ड सेक्टर।
अच्छा, जो जो बात हम कर रहे थे कि वो नेशनलाइजेशन हुई उसकी कंसिडरेशन इकोनॉमिक बिल्कुल नहीं थी बल्कि पॉलिटिकल थी वो, और पॉलिटिक्स जो थी वो एक तरह से इकोनॉमिक्स पे गालिब आ गई और उसके नतायज हमारे सामने हैं। अच्छा, अब इसका मतलब यही है कि अब जो प्राइवेटाइजेशन, डी नेशनलाइजेशन तो हो गई, चलें जी, कुछ ना कुछ ना। अच्छा, अब जो प्राइवेटाइजेशन होनी है वो भी पॉलिटिक्स के ही खाते में जा रही है एक तरह, लेकिन उसके जो नुकसान आते हैं वो इकोनॉमिक हैं सारे के सारे, और वो टैक्स की सूरत में भी लोगों पर हैं, लोगों पर वो बर्डन बढ़ भी रहा है। अच्छा, इम्तियाज़ साहब, आपसे जब अभी बात हो रही थी तो आपने एक ये भी कहा था कि पाकिस्तान में, एक तो आप कह रहे हैं ना कि एक मतलब साइड पे एक नेशनलाइजेशन भी हो रही है, इसकी मिसाल दी आपने। अच्छा, आपने ये भी कहा था कि डी इंडस्ट्रियलाइजेशन भी हो रही है, ये नहीं कि पाकिस्तान में इंडस्ट्रियलाइजेशन हो रही है बल्कि उलट हो रहा है, वो जो आप कह रहे हैं रिग्रेशन हो रहा है, हम पीछे की तरफ जा रहे हैं।
ये एग्जैक्टली जी, बड़ा बहुत शुक्रिया।
हाउ दैट डी इंडस्ट्रियलाइजेशन इज टेकिंग प्लेस।
बात ऐसे है कि सबसे जो है ना, एक चीज़ मैं हमेशा कहता हूँ, द एलिफेंट इन द रूम, है जी, बिकॉज देयर इज एन एलिफेंट इन द रूम जो कि पीपल कैन नॉट स्पीक अबाउट। लेकिन जो डी इंडस्ट्रियलाइजेशन है उसमें आप देखेंगे सबसे बड़ी चीज़ है वो रियल एस्टेट है।
अच्छा।
अब हर बड़ा छोटा आदमी पाकिस्तान का वो ही वो मुलव्वस हो चुका है रियल एस्टेट में, है जी, इदारे भी इसमें हो गए हैं और इंडिविजुअल भी हो गए हैं, और जिसे हम इलीट क्लास कहते हैं वो सारी की सारी इस गेम के अंदर है। अच्छा, और जो आम आदमी है वो भी इसके अंदर आ गया। अच्छा, विद द रिजल्ट के जो पैसा इंडस्ट्री में लगना चाहिए था बैंक से भी वो पैसा नहीं मिल रहा।
जी बिल्कुल,
22% सूद पे आप कोई इंडस्ट्री तो चला नहीं सकते, कोई कारोबार नहीं कर सकते, हैं जी। अच्छा, वो 22% सूद पे ये तो हो सकता है कि बैंकों ने गवर्नमेंट को दिए हों पैसे और गवर्नमेंट से वो पैसे ले रहे हों,
बैंक कमा रहे हैं,
लेकिन मैन्युफैक्चरर या कोई बिजनेसमैन इस रेट ऑफ क्रेडिट पे नहीं कर सकता, है जी। तो उधर से, अच्छा, उसका नतीजा क्या है, पैसा या तो गया है इनटू रियल एस्टेट और अब वो चला जाएगा इनटू फिक्स्ड डिपॉजिट्स।
अच्छा, 22 है तो
इसलिए, अच्छा, जो इंडस्ट्रियल लैंड है उसको हम DHA वाली प्राइसेस पे देने की कोशिश कर रहे हैं। जिस आदमी को इंडस्ट्री चलानी है वो पहले तो ज़मीन खरीदे, फिर बिल्डिंग बनाए, फिर बिजली पानी गैस का करे। अच्छा, जो हमारे मुकाबले में इकोनॉमी चल रही हैं वो तो ये सारी चीज़ें प्लग एंड प्ले करती हैं, है जी, आप बनी बनाई फैक्ट्री किराए पे लीज दें, बंदा आए अपने पैसे चला दे, सो वी हैव नथिंग लाइक दैट गोइंग इन। अच्छा, तो उसके बाद जो प्रोसीजर्स हैं, प्रोसीजर्स के हालात ये हैं कि हर जगह पे ऐसे लगता है कि किसी दुश्मन मुल्क का आदमी उस सीट पे बैठा है।
प्रोसीजर से
ही इज नॉट इंटरेस्टेड, ही इज नॉट इंटरेस्टेड कि काम आपका चले।
अच्छा,
आपके काम में कोई रखना अगर डालना हो तो वो ही इज हैप्पी टू डू इट, क्योंकि उसका जो आपके साथ एटीट्यूड, इफ यू आर ए बिजनेसमैन तो इस आदमी का जो आपके साथ एटीट्यूड है,
सही बिल्कुल ऐसे ही,
इट इज ए वेरी अनफ्रेंडली एटीट्यूड, नॉट ओनली अनफ्रेंडली, तो बहुत आसान छोटा काम बात है,
ह्यूमिलिएटिंग बहुत।
अच्छा, जिसका जिसका बस चलता है वो याद आपका बैंक अकाउंट ब्लॉक कर देगा अगर आप उसके किसी काम को गए हैं। अगर आप कहें कि मैं खलील एक्स वाई जेड प्राइवेट लिमिटेड कंपनी बनाना चाहता हूँ, तो वहाँ जो बंदा बैठा है वो आपको पूछेगा कि ये के एच आई एल से बनता क्या है, ये आपने नाम के एच आई एल क्या रखा है, इसको के का बताओ क्या बनता है, एच का बनता है, ये दैट इज एग्जैक्टली सी एल ए में हो रहा है। नतीजा क्या है कि अब प्राइवेट लिमिटेड कंपनी भी एक रजिस्टर कराना एक मुश्किल काम हो गया, और जो पब्लिक लिमिटेड कंपनीज हैं दे आर नाउ डी रजिस्टरिंग।
अच्छा,
मुश्किलात इनकी कितनी कर दी हैं, कंप्लायंसेज इतने मुश्किल कर दिए हैं कि लोग अपना बिजनेस करें या कंप्लायंस के साथ चलें। सो इसी अच्छा
तो, बिजनेस के लिए जो भी प्रोसीजर्स हैं, जितने ज़्यादा हुकूमत की तरफ से जो रेगुलेशंस बने हुए हैं उनको फॉलो करना नामुमकिन हो गया, आप कह रहे हैं ना।
यस
जी,
इसी तो इसलिए
अच्छा इम्तियाज सर, यही वाला जो फिनोमिना एक तरह से है ना पूरा बिजनेस में भी और बाकी ज़िंदगी में भी, आप देख लें, हम भी मैं भी जाता रहा हूँ सरकारी दफ्तरों में जाता हूँ, जाके हमें यूँ लगता है जैसे हम गुलाम हैं और खड़े हैं, और वो जो हमारे टैक्स की मनी से जिनको पैसे मिल रहे हैं वो बैठे हैं बादशाह बने ना बिल्कुल। और अच्छा, मैं इसे इसलिए कहता हूँ कि पाकिस्तानी स्टेट इज़ स्टैंडिंग ऑन इट्स हेड,
ऐसी बात,
और ये ज़रूरी है कि इसको पाँव के बल सीधा खड़ा किया जाए तब इन्हें बात समझ आएगी। और यहाँ पे देखें ना, वही जो आप बात कर रहे हैं, एक बिजनेसमैन अगर जाते हैं, अच्छा एक और भी तो देखें ना ट्रेंड हमारे यहाँ आ चुका है, अच्छा जी पहले तो ये दसो पैसे कितों आए ने, ये रसीदा कर दो,
जैसे ज़्यादा थे अच्छा, तो आप बैंक डिपॉजिट लेके जाए तो वो भी आपके साथ,
क्योंकि वो शख्स जो सबसे बड़ा खुद करप्ट है वो बैठ के पूछता है अच्छा जी आप करप्शन करके पैसा कमा के लाए हैं, ठीक है ना, और जिसे कोई राइट नहीं है ये पूछने का। तो एक तो ये कि इसमें तो इसका अच्छा डी इंडस्ट्रियलाइजेशन आप जोड़ रहे हैं रियल एस्टेट के साथ, कि जितना पैसा वहाँ गया है एक आम आदमी से लेकर टॉप टीयर जो हमारी सोसाइटी का वहाँ तक सब के सब, देखें ना वो एक ट्रेंड भी बन जाता है ना, और आप अपने पैसे को महफूज रखना चाहते हैं। हमारे यहाँ जिस तरह डेप्रिसिएशन हो रही है रुपए की प्राइस की, जो इन्फ्लेशन जिस तरह हुआ है, अच्छा उसके अलावा पॉलिटिकल इंस्टेबिलिटी, इकोनॉमिक इंस्टेबिलिटी, किसी भी चीज़ में कोई चीज़ नहीं है। अच्छा, ये एक जो ओवरऑल इनसिक्योरिटी है, इसका मतलब लोग बिल्कुल जस्टिफाइड है मैं समझता हूँ, अगर वो ज़मीन में इन्वेस्ट कर रहे हैं तो उन्हें पता है ना ज़मीन का जो 5 मरले का अगर उन्होंने कोई लिया है तो वो 4 मरले तो नहीं हो जाएगा ना। पैसा जो उनका है वो तो अगर 100 रुपये है तो वो हो सकता है हफ्ते बाद जो है वो 80 रुपये रह जाए।
ऐसे जी इंटरेस्टिंगली डी इंडस्ट्रियलाइजेशन के एंगल से आप देखें कि आपका जितने DHA बन गए, इतनी और भी मतलब कोई फलाना मतलब हाउसिंग कॉलोनीज बड़ी बड़ी और एक्सपेंसिव किस्म की बन रही, लेकिन उनके साथ इंडस्ट्रियल एरिया कोई नहीं है। मैं अपना जब बिजनेस अमेरिका में एक्सपेंड कर रहा था एक्सपोर्ट के लिए, तो आई वाज ड्राइविंग अराउंड द कंट्री, तो एक इंटरेस्टिंग चीज़ जो मैंने देखी कि अमेरिकन जो है ना टाउनशिप्स, वो एक चेकर बोर्ड की तरह बनी हुई है, जैसे ये आप ड्राफ्ट खेलते हैं या चेस खेलते हैं उसका जैसे चेकर बोर्ड होता है कि एक खाना काला होता है, एक सफ़ेद होता है, फिर एक सफ़ेद है, तो आप ऐसे समझें कि सफ़ेद खाना हाउसिंग का है ना, तो काला खाना साथ इंडस्ट्री का है,
ठीक
है जी। और वो जो इंडस्ट्री का जो वहाँ जैसी इंडस्ट्री चल रही है उसका इम्पैक्ट है हाउसेस की प्राइसेस पे सफ़ेद खाने में।
अच्छा,
तो ये एरिया है,
अगर वो इंडस्ट्री सही चल रही तो प्राइसेस बढ़
हाँ, क्योंकि वो एक आमदन का जरिया है ना जी वहाँ पे। तो दो अमेरिका में रियल एस्टेट प्राइसेस को दो चीज़ें इम्पेंज करती हैं कि उसके साथ इंडस्ट्रियल एरिया कितना अच्छा है,
ठीक,
नंबर दो स्कूलिंग कितनी अच्छी है।
अच्छा
हाँ, अगर स्कूल अच्छा है तो फिर प्राइसेस अच्छी मिलती हैं,
ठीक
है, या साथ कोई इंडस्ट्रियल नोड एक ऐसा है, है जी। तो मैंने काफ़ी इसको ना देखा कि एक छोटा सा फॉर्मूला है बीच में
जी।
अच्छा, अब आपके पास ना तो स्कूल क्या वहाँ पे कोई कंसल्टेशन है और ना आपके पास इंडस्ट्रियल एरिया की कंसल्टेशन है जी, क्योंकि हूएवर इज लिविंग इन दोज एक्सपेंसिव एरिया उसकी आमदनी पता नहीं किधर से आती है, है जी, पता नहीं मीन्स के हो शायद ओवरसीज हो, कोई पेंशनर हो, कोई मतलब कुछ भी हो, लेकिन वहाँ तो ज़राए आमदन है ही नहीं, اور دور دور تک آمدن میں نہیں ہے. اسی تو بات یہ ہے کہ دیر از سم تھنگ اٹرلی رانگ ود دا ہول آف دس تھنگ. ہاں جی, آپ جیسے ہاؤسنگ کالونیز بن رہی ہیں, یو کوڈ ہیو انڈسٹریل ایریاز جو کہ جہاں پہ لوگ انویسٹمنٹ کرتے کہ یہ جی میں نے شیڈ بنا دیا ہے تو جس میں وہ چاہیے کرائے پہ لے لے مجھ سے.
بالکل, ہاں جی,
تو دیٹ از ایبسینٹ, اور اس کے لیے ٹیکسیشن یا انسینٹیو وہ بھی مسنگ ہے.
ایک ہے, آپ نے بھی ایک اس نام کی فلم بھی ہے, کرائسس از اور برانڈ.
سوری,
کرائسس از اور برانڈ. اچھا, اور جو اب جو ایک آپ سے آپ نے بات کی تھی کہ جو اسٹیٹ اونڈ انٹرپرائزز ہیں ہماری, مطلب وہ مس مینجمنٹ کا شاہکار ہیں.
جی,
تو ایک طرح سے یوں کہہ سکتے ہیں جو پالیسی, اکنامک پالیسی ہوتی ہیں ہماری گورنمنٹس کی, اس میں ہم کہہ سکتے ہیں مس مینجمنٹ از اور برانڈ. وہ مس مینجمنٹ اس قدر زیادہ ہے وہاں پہ, اور اگر اس قدر مس مینجمنٹ ہے تو کیا ہماری جو پی جو ایس او ایز ہیں انہیں ہم پرائیویٹائز کرنے میں کامیاب ہو سکیں گے اس صورتحال میں؟
اس کے لیے یو نیڈ اے گورنمنٹ.
جی,
گورنمنٹ وچ ریئلی مینس پرائیویٹ سیکٹر کی گورنمنٹ, پرائیویٹ سیکٹر یا پولیٹیشنس.
جی,
جو کہ اس قسم کے اس کے مائنڈ کے ساتھ آئے اور اس کے پاس ٹینیور اس کو نظر آتا ہو. یہ دو سال ڈھائی سال والی گورنمنٹ میں نہیں یہ کام ہو سکتا. اور جو ڈاون ڈول جس کو پیچھے سے کہا جا رہا ہے یہ کر لو یا وہ کر لو, اٹ کانٹ ہیو
پولیٹیکل اسٹیبلٹی.
یو نیڈ پولیٹیکل اسٹیبلٹی آف اے ہورائزن. کم از کم 8-10 سال کی آپ کا ہورائزن ہو تو پھر کوئی بندہ, پھر یہ بات ایسے ہونا جی کہ اگر میرا اپنا کاروبار ہے, ایک کمپنی میری نقصان میں جا رہی ہے, میں کہتا ہوں یار اس کو بند کر دیتے ہیں, ہیں جی, میں مجھے آپ پوچھنا نہیں ہے کسی سے کہ جا کے میں آئی کین جسٹ شٹ اٹ ڈاؤن, ہیں جی. اور کئی دفعہ جو لاس میکنگ ہوتی ہے آدمی کہتا ہے یار غلطی ہو گئی بس کرتے ہیں.
بالکل ایسے ہی,
ہیں جی. اچھا, اب یہ جو ہے نا اس کے لیے ایک آپ کو ایک جگرا چاہیے ہوتا ہے پرائیویٹ اسٹیٹ سیکٹر کے لیے. پھر وہ جی اتنے بندے بے روزگار ہو گئے اسلام آباد میں, اگر آپ یہاں دیکھیں تو یہ تو 90% فالتو بندہ بیٹھا ہے اسلام آباد میں. یو سی, تو اب سم باڈی ول ہیو ٹو سے کہ بھائی باقی تو ملک چل رہا ہے نا, اب جاؤ یار دھندا نکالو, جا تو میاں چنو چلے جاؤ, ڈو سم تھنگ ایلس. ہے جی, تو یہاں ہم نے جتنے لوگ بھرتی کیے ہوئے ہیں یہ ایکچولی دے آر ناٹ نیڈیڈ ہیئر اینڈ دے آر اے برڈن, آل آف دیم آر آر اے برڈن. ہے جی, تو ہم نے جتنے بھی ہم کام کریں, یہ جو بھی کسی کو لے گا تو وہ تو جو یہاں پہ لوگ بیٹھے ہیں وہ تو کہیں گے کوئی ہلاکو خان آ گیا. اینڈ دس از واٹ ہیپنڈ وین نواز شریف کا اس کی جو پہلی جو ٹرم تھی نا, انہوں نے کوئی ڈپارٹمنٹ بند کیے اور ہم نے اس کی فاتحہ بھی نہیں کسی نے پڑھی, وہ وی ڈونٹ ایون, ہے جی, اور ہمارے لیے زندگی بزنس وائز آسان ہوئی, لیکن ہی واز نیور ایبل ٹو فالو اپ آن مینی تھنگ جو گورنمنٹ کو آسان کرنا چاہتے تھے. اور وہ جو نیگیٹو پبلسٹی اس بندے کو ملی ہے, تو کہنے کا مطلب یہ ہے کہ سم باڈی ہیز ٹو کم ان ود دیٹ کائنڈ آف اے مینڈیٹ. شارٹ آف دیٹ میرا خیال ہے ایسے ہی لٹکتا رہے گا کام.
ہاں جی, امید کو یہاں.
جی
اچھا, مجھے میں اگر کنکلیوڈ کرنا چاہوں نا امتیاز صاحب آپ کے ساتھ ساری جو گفتگو ہے, مجھے یوں لگتا ہے کہ جیسے پاکستان میں جو اکنامک انوائرنمنٹ, ریگولیٹری انوائرنمنٹ اور پولیٹیکل انوائرنمنٹ جس طرح کی بن چکی اور جتنی کمپلیکسٹی اس میں آ چکی ہے,
جی
اچھا, اس میں تو نہیں لگ ہونے نہیں لگا یہ نا, مطلب ایس او ایز کو پرائیویٹائز کرنا ایک بڑا ہی مشکل, نیکسٹ ٹو امپاسبل لگتا ہے. اگر کچھ ہو بھی جاتی ہیں تھوڑی بہت ہو جائیں گی, اور اگر یہ نہیں ہوتا تو سیدھی سی بات ہے ایک حل یہ ہو سکتا ہے کہ چلیں جو باقی سیکٹرز ہیں ان کو آپ لبرلائز کریں, ڈی ریگولیٹ کریں اور وہاں انویسٹمنٹ آنے دیں, اوپن کر دیں آپ انہیں تاکہ کمپٹیشن تو بنے نا. اور ایک جو بات آپ نے کی بڑی ہی وہ ایک طرح سے میں سمجھتا ہوں کہ فیوچر کے لیے بھی ایک خطرے کا الارم کہہ سکتے ہیں اسے, کہ یہاں پہ ایک تو یہ کہ وہ کمپٹیشن نہیں ہونے لگا ہے, اور جو چیزیں جس طرح ہو رہی ہیں در پردہ بھی جو چیزیں ہو رہی ہیں, ایک جو سارٹ آف انڈر دا ٹیبل یا انڈر دا سرفیس ایک نیشنلائزیشن کی لہر بھی چل رہی ہے آپ نے کہا, تو یہ بڑی ہی پاکستان کے میں سمجھتا ہوں کہ پاکستان کا جو ایک اکنامک فیوچر ہے, پاکستان کے لوگوں کا جو اکنامک فیوچر ہے اس کے لیے بہتر نہیں ہے یہ چیزیں, انہیں یقیناً کسی نہ کسی طرح تبدیل ہونا ہوگا. جی
سوری, بیفور یو کلوز ڈاؤن, بات ایسے ہے کہ اللہ نے کیا کہ ہم نے سوویت یونین ٹوٹتی دیکھی.
جی
ہاں جی, اور مجھے اللہ نے موقع دیا کہ میں نے ایک سوویت ملٹری کمپلیکس ٹوٹنے کے بعد وزٹ کیا.
اچھا
ہاں جی, अच्छा, जैसे एक मिलिट्री इंडस्ट्रियल कॉम्प्लेक्स होता है वो भी था, लेकिन क्योंकि इकोनॉमी की कमर टूट चुकी थी
सही,
तो उसके अंदर ना छोटे छोटे दीवारें बना के तो छोटे छोटे कारखाने बनाने की कोशिश की उन्होंने। इट वॉज ए ह्यूज कॉम्प्लेक्स जिसमें पीसेस में, और किसी को ना बिजनेस आती थी उनमें से
सही,
ना उनको लेटर ऑफ क्रेडिट इस्टेब्लिश करना आता था, ना उनकी लैंग्वेज स्किल्स थी, ना कुछ था। एंड पीपल वेंट ऑन सच ए हार्ड लाइफ है जी, कि फिर आपको पता है कि रूसी औरत तुल के बेकी मिडल ईस्ट में आके है जी।
बिल्कुल।
तो अल्लाह ना करे ये जो है ना इस किस्म का जो जिसे आप शाह खर्चियाँ भी कह सकते हैं, ओवर एक्सपेंशन भी कह सकते हैं, कि इट शुड लीड टू सम सच डिजास्टर। तो बिफोर सच ए थिंग हैपन्स इट नीड्स के ना किया जाए, ये कर्जा ले ले के ना कितनी देर तक आप चलाएंगे मुल्क,
नहीं चल सकते।
हाँ, तो आपको एक्सपोर्ट के लिए कैपेसिटी बिल्ड करनी पड़ेगी, आपको वर्ल्ड मार्केट में चीज़ें ले जानी पड़ेंगी, उसके लिए जो जो स्टेप्स लेने वाले हैं वो नज़र नहीं आ रहा कि कोई एनीवन इन इवन लुकिंग एट दैट। और ये जो एफडीआई का समझ ख्याल है ना, एफडीआई वाला वो उसको नहीं नज़र आता कि हम अपने अपने मशीनरी के साथ क्या कर रहे
हैं,
नहीं, लोकल पाकिस्तानी के साथ अगर आपका बिहेवियर ठीक नहीं है तो उसके उसका वो इतना पागल है कि उसको नज़र नहीं आ रहा है जी, तो उसको कौन सा झांसा दे के हम लेके आएंगे यहाँ पे, ये देखते हैं। बहुत शुक्रिया,
बहुत शुक्रिया इम्तियाज़ साहब। जब तक हम कुछ उसूल जो हैं उनको तय नहीं कर लेंगे और उन उसूलों पर अमल नहीं करेंगे, जैसे कि कारोबार करना हुकूमत का काम नहीं है, और दूसरे ये कि निजी सेक्टर जो है ना, जो निजी शोबा है उसे काम करने देना चाहिए, और उसमें जो हमें रेगुलेशंस बनाने हैं वो ये वो रेगुलेशंस कंपटीशन को बढ़ाने वाले हों, कंपटीशन की हौसला अफजाई करने वाले हों। और हमें ये समझना होगा कि अगर पाकिस्तान की इकोनॉमी अपने पाँव पर खड़ी नहीं होती, पाकिस्तान की इकोनॉमी मजबूत नहीं होती, पाकिस्तान की इकोनॉमी डिलीवर नहीं करती, तो यहाँ पे किसी भी चीज़ का रहना मुश्किल हो जाएगा। शुक्रिया जी।